أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين والمخاطب بطه وياسين وآله وأهل بيته وإخوته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين. ولعنة الله على أعدائهم، هم أعداء الله أجمعين. أما بعد، فقد قال الله الحكيم في محكم كتابه الكريم، بسم الله الرحمن الرحيم، وما أرسلناك إلا رحمة للعالمين. وقال سبحانه وتعالى وأنذر عشيرتك الأقربين. وقال سبحانه وتعالى ولو أنهم ظلموا أنفسهم جاءوك فاستغفروا الله واستغفر لهم الرسول لوجدوا الله توابا رحيما. ربيع الأول کا مہینہ ابھی چل رہا ہے، اس اعتبار سے ہماری گفتگو کا بیک گراؤنڈ یا کانٹیکسٹ یا پس منظر سیرت رسول ہی ہے، لیکن جیسا کہ جو پروگرام آپ کو دیا جا چکا ہے اس کے مطابق آج سے مسلسل تربیت اولاد کے عنوان پر دروس اور مجالس کا ایک سلسلہ شروع ہو رہا ہے، تو انشاءاللہ 9 سے 10 ہفتے لے گا کہ ایک منزل تک بات کو پہنچا دیا جائے. سیرت رسول، ربیع الاول کا مہینہ اور ہماری گزشتہ تقریر، یہ تینوں ذہن میں رکھ کر قرآن کی ان آیتوں کا ترجمہ سماعت فرمائیں کہ جن آیتوں سے ربط دے کر آج کی گفتگو آپ تک پہنچانا. پہلی آیت وہ ہے جو دیگر تمام انبیاء کے مقابلے ہیں ہمارے پیغمبر کی ایک نمایاں خصوصیت کو بیان کر رہی. شب جمعہ کی مجلس میں نے یہ عرض کیا تھا کہ خصائص رسول یہ خود اپنی جگہ ایک الگ اور مستقل ٹاپک، یعنی ہمارے رسول کو پروردگار عالم ہے جو چند خاص ایسی نعمتیں عطا کی اور خاص ایسے احکامات پیغمبر کے لیے جو عام انسان 1,24,000 انبیاء میں سے بھی اس سے پہلے کسی نبی اور رسول کو نہیں دیے گئے. انہیں خصائص رسول میں سے یہ وعدہ قرآنی کہ وما ارسلناک الا رحمتا للعالمین، اے حبیب ہم نے تجھے بھیجا، ارسلناک تجھے رسول بنایا، تجھے بھیجا مگر نہ کسی ایک علاقے کا، نہ کسی ایک قوم کا، نہ کسی ایک شہر کا، نہ کسی ایک دنیا کا. دنیا بھی اس کائنات میں بے شمار، تو کسی ایک دنیا کا بھی رسول بنا کے نہیں بھیجا گیا، عالمین پوری یونیورس پوری کائنات کے لیے تجھے رحمت بنا کے بھیجا جا رہا. ایسی رسالت و ایسی نبوت نہ آدم کو دی گئی، نہ نوح کو، نہ حضرت ابراہیم کو عطا کی گئی، نہ موسیٰ اور عیسیٰ کو. پہلا اعلان تو قرآن کا یہ، مگر اس اعلان کے فوراً بعد یا اس اعلان کے حوالے سے قرآن نے ایک بہت ہی عجیب پیغام دیا. یعنی کہا تو پیغمبر کی نبوت کو اتنا پھیلا دیا گیا، اتنا ایکسپینڈ کر دیا گیا، اتنا وسیع کر دیا گیا کہ ساری کائنات کے لیے اس رسول کو رحمت بنا کے بھیجا جا رہا. اور یا پھر قرآن کی آیت اتنا محدود اور لمیٹڈ کر رہی تو اعلان ہو رہا ہے وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ، اے حبیب اپنی رسالت کا آغاز کر مگر اپنے رشتہ داروں اور خاندان والوں کو پیغام رسالت پہنچا کر. اب یہ دو آیت بظاہر ایک دوسرے سے کنٹراڈکٹری کہ کہاں عالمین کے لیے پیغمبر کی ذات کا تذکرہ کیا جا رہا اور کہاں محدود کیا محدود کیا محدود کیا تو دنیا بھی اس سے بھی محدود، عرب کا علاقہ بھی نہیں اس سے بھی محدود، ارے مکہ کا شہر بھی نہیں اس سے محدود. وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ، خاندان والوں اور قریبی رشتہ داروں تک یہ پیغام پہنچانا، یہ وہی دعوت ہے ذیل عشیرہ جو ہم اپنی مجالس میں کثرت کے ساتھ سنتے ہیں. لیکن آج کی میری مجلس کا پہلا سوال یہ ہے کہ ان دو باتوں کو کیسے جمع کیا جائے, اور پھر تیسری اور آخری آیت جو آج کے لیے تلاوت کی گئی, وَلَوْ أَنَّهُمْ ظَلَمُوا أَنفُسَهُمْ, سورہ نساء کی آیت نمبر 64. اور یہ وہ آیت ہے جو اس سے پہلے بھی کئی مرتبہ مجالس میں یا درس میں بیان کی جا چکی کہ پیغمبر اسلام کی جو زیارت ہم لوگ پڑھا کرتے ہیں, چاہے وہ اپنے گھروں میں پڑھیں اور چاہے روضہ رسول پر پہنچ کر, اس زیارت کے اختتام اس جملے پہ نہیں ہوتا ہے جو عام طور پر زیارتوں کا آخری جملہ ہوتا, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, یہ نہیں. رسول خدا کی زیارت کا آخری جملہ قرآن کی آیت, اور وہ یہی آیت ہے جسے میں نے خطبے کے بعد سرنامہ کلام میں تیسرے مرحلے پہ تلاوت کیا. یا رسول سنو, اگر وہ لوگ جنہوں نے اپنے آپ پر ظلم کیا ہے یعنی گناہ گار, ولو انہم ظلموا انفسہم جاؤ تیرے پاس آئے, فاستغفر اللہ, اور وہ اللہ سے استغفار و توبہ کر, واستغفروا واستغفر لهم الرسول, اور اے رسول تو بھی راضی ہو جائے ان کے لیے دعا کرنے پر, لوجد اللہ تواب الرحیم, تو وہ دیکھیں گے کہ اللہ کتنے جلدی توبہ قبول کر کے رحمت نازل کرنے والا. یہ آیت کو میں اکثر تلاوت کیا کرتا ہوں, جس آیت کو گزشتہ درس میں بھی یا محفل میں بھی سرسری طور پہ بیان کیا گیا تھا کہ جس آیت پیغمبر کے بارے اس عقیدے کی تو سراسر نفی کی جا رہی کہ پیغمبر نعوذ باللہ فقط ایک ڈاکیے ہیں یا پوسٹمین ہیں یا میسنجر ہیں, پیغام پہنچایا اور چلے گئے. کہا کہ نہیں, اگر یہ اللہ کی رحمت کو چاہتے ہیں تو تیرے پاس آنا بھی پڑے گا اور پھر تجھے اپنے آپ سے راضی بھی کرنا ہوگا. فاستغفر اللہ واستغفر له الرسول, خود بھی خدا سے دعا مانگے اور تو بھی ان کے لیے دعا کرنے پہ تیار ہو جائے. یہ لفظ آج کے موضوع تربیت اولاد کے حوالے سے بہت اہم. اچھا, اب یہ تین آیتوں کی تلاوت ہوگی, ان تین آیتوں کا ترجمہ ہو گیا. پہلی دو آیتوں کے حوالے سے آپ کے ذہن میں کوشچن مارک یا سوالیہ نشان پیدا کر دیا گیا. آئیے ایک مارک پھر بطور تمہید صرف ایک جملہ دوہرا دوں. تربیت اولاد جو عنوان آج سے شروع ہو رہا, ہر آدمی جانتا کہ ایک تقریر یا ایک مجلس میں اسے مکمل نہیں کیا جا سکتا, چنانچہ نو مجالس میں مختلف پہلوؤں سے اس حوالے سے بات کی جائے گی. آج صرف اس مسئلے کی اہمیت جو پہلے پتا تو چلے کہ آخر کیوں ہم اس فریضے کو انجام دیں, کیا ہمیں پڑی ہے کہ اپنے آپ کو اس زحمت میں ڈالیں, اور خاص طور پر تربیت اولاد ویسٹرن کنٹریز میں رہنے والوں کے لیے جہاں پہ آزادی اور فریڈم کا ایسا ماحول بنایا جاتا کہ آدمی کے اپنے آپ کو دین پہ چلانا مشکل ہو جاتا, کجا یہ کہ وہ کسی اور کی ذمہ داری بھی اپنے آپ کے لیے. تو آج فقط اس موضوع کی اہمیت آپ کے سامنے آئی, آئندہ تقاریر میں پھر اس کے مختلف طریقہ کار جو سیرت رسول اور شریعت اسلامیہ سے ہمارے سامنے پہنچتے ہیں. تو سب سے پہلی بات قرآن کی انہی دو آیتوں کو جمع کرنا. کون سی دو آیتیں؟ جو ایک طرف رسول کی رسالت کو ساری کائنات کی رسالت قرار دیا جا رہا, اور دوسری جانب پیغمبر سے یہ کہا جا رہا کہ رسالت کی بگننگ یا رسالت کا آغاز ساری کائنات سے نہیں کرنا, کرنا ہے اپنے گھر سے, کرنا ہے اپنے قریبی رشتہ داروں سے. کل نہیں, پچھلے اتوار کو میں نے قرآن کے سورہ نازل ہونے کے حوالے سے ایک اختلاف بیان کیا تھا کہ برادران اہل سنت میں اور ہمارے درمیان پہلی بات تو اتفاقی ہے, طے شدہ, کوئی اس پہ کنٹروورسی یا ڈسپیوٹ نہیں کہ قرآن کی سب سے پہلی آیتیں جو نازل ہوئی وہ سورہ مبارکہ علق کی شروع کی پانچ آیتیں, پورا سورہ بھی پانچ آیتیں, اقرا بسم ربک الذی خلق. لیکن اس کے بعد دوسرے نمبر کا سورہ کون سا یا سیکنڈ وہی کون سی, اس میں کے اختلاف. ہمارے علماء کرام کی اکثریت سورہ مدثر کو جو سورہ نمبر 74 اسے سیکنڈ وہی قرار دیا, اور وہ بھی اس طرح سے, اگر آپ کو یاد ہو تو پچھلے سال 27 رجب کی جو مجلس یا محفل ہوئی اس میں ذرا سی اس کی تفصیل آ چکی, اور اس سال کے 27 رجب میں پھر آئے گی. اس وقت صرف جملہ عرض کر رہا ہوں, तो ये जो दो वही फर्स्ट एंड सेकेंड, इसके दरमियान कोई लंबा गैप भी नहीं, एक ही दिन सुबह की नमाज के बाद पहली वही नाजिल होती और दो या तीन घंटे के बाद चाश के बाद दूसरी वही नाजिल होती। लेकिन अकॉर्डिंग टू अवर उलमा जो हमारे पास अहादीस मासूमी वो है सूरह मुद्दत से, और हमारे उलमा के पास फिर तीसरी वही या तीसरा सूरह जो नाजिल हुआ वो है नून वल कलम वमा यस्तुरून, जिसके बारे बरादरान अहले सुन्नत की रिवायत यह है कि वो दूसरा सूरह, तो कोई बड़ा फर्क नहीं, जिसे वो सेकंड मानते हैं उसे हम थर्ड मानते हैं, सिर्फ एक का फर्क। लेकिन हमारे एतबार दूसरा सूरह सूरह मुद्दत से, और ये एक ही दिन दोनों सूरह नाजिल हुए, चुनांचे ये भी कहा जा सकता कि पहले दिन के बाद जो वही आई है वो सूरह कलम थी। इस वक्त इल्म तफसीर पे बहस नहीं करना, कुरान के सूरों की शान नुज़ूल नहीं बयान करना, इतनी बात फकत इसलिए अर्ज करना कि जैसे ही पैगंबर ऐलान रिसालत का हुक्म मिला, बल्कि ये कहिए कि पैगंबर पर जैसे ही पहली वही नाजिल हो उससे जस्ट आफ्टर दो घंटे के अंदर अंदर दूसरा हुक्म ये आ गया कि बिस्मिल्लाहिर्रहमानिर्रहीम या अय्युहल मुद्दसिर खुद बांध अभी मुद्दसिर यानी चादर को ओढ़ने वाले, अरे चादर को ओढ़ने वाले को अभी अभी जो पैगाम रिसालत तुम्हें मिला अब खड़े हो जाओ फांद और ये पैगाम दूसरों तक पहुंचाओ। ये पैगाम वो नहीं है कि जिसे अपने तक महदूद रखना, ये पैगाम रिसालत वो है कि जिसे दूसरों तक पहुंचाना। ये उसी दिन जिस दिन पहली वही नाजिल होती है पैगंबर की ऑफिशियल ड्यूटी करार पाती, जब इस पैगाम रिसालत को इस इस्लाम को दूसरों तक पहुंचाना। मगर जब दूसरों तक पहुंचाने का हुक्म आया तो फिर कुरान ने एक सीक्वेंस रखा और कहा, नऊज़ु बिल्लाह ये अल्फाज कुरान के नहीं है ये मेरे, कि कहा ये कि एक वक्त में अचानक इतना सारा काम फैला न बैठना जो आम आदमी के लिए समेटना मुश्किल हो जाए। एक सीक्वेंस से आगे चलो, एक लॉजिक से आगे चलो, एक मंतिकी तरतीब, और वो क्या, वो ये है कि खुद फांद पहले ही दिन हुक्म आ रहा खड़े होकर इस्लाम दूसरों तक पहुंचाओ, और दूसरी जानब हुक्म आया वहां अशीरत कल अकरबी सिलसिला इस तरह कि पहले जो तुम्हारे जितने सुनो पहले उन तक पैगाम पहुंचाना, उसके बाद इस दायरे को वसी करना, उसके बाद इस दायरे को और वसी करना। सुना कि पहला हुक्म आया करीबी रिश्तेदार, दूसरा हुक्म आया मक्के वाले, दूसरा हुक्म आया वमा और लहा, और जो तीसरा हुक्म और जो मक्के के अतराफ के इलाके हैं जो अल्लाह के रसूल साहिब गया, और फिर चौथा हुक्म आया सारा अरब, और फिर पांचवा हुक्म आया अतराफ अरब जब पैगंबर का खत रोम के बादशाह के नाम गया, ईरान के बादशाह के नाम गया, मिस्र के बादशाह के नाम गया, और आखिरी हुक्म वो आया कि फल युबल्लिग शाहिदुल गायब कि अब हर वो आदमी जो यहाँ मौजूद है दुनिया के दूसरे तमाम इंसानों तक ये पैगाम पहुंचाए। तो जैसे पानी के तालाब में कंकर आप डालते तो दायरे बनने लगते, उसी तरह से पैगंबर को तरतीब बताई गई तो रिसालत के काम किस तरह से आगे बढ़ाना। आगाज है जो तुम्हारे जितना क्लोज है पहले ये हुक्म उस तक पहुंचाना, उसके बाद और उसके बाद एक मंतिकी तरतीब चलती। और यहाँ पे एक बात मैं और अर्ज करूँ, वो ये कि कोई ये ना कहे कि एक वक्त सब लोगों तक पैगाम इस्लाम पहुंचाना मुमकिन भी ना था, मुमकिन तो था इसलिए कि यही मक्के की जमीन और यही खाने खुदा का सहन जहां पे अल्लाह का एक और नबी भाई मेडिकल से मगर ये बता चुका कि पैगाम या मैसेज कन्वे करना वो इस तरह भी मुमकिन है कि एक ही वक्त में आदमी एक बात कर और सारी दुनिया उसे अपने कानों से सुन ले। मैं इस वक्त उधर नहीं जा रहा हूं कि जो आखिरी इमाम के जुहूर के वक्त के बारे में बात बताई गई वो वही हजरत इब्राहिम का तरीका, हजरत इब्राहिम ने जैसे ही खाने काबा को मुकम्मल किया तो कुरान ने क्या कहा बिल हज बाईसवा सूरह सूरह हज, अरे इब्राहिम खाने काबा बना तो दिया मगर किसी भी सेंटर को बनाना काफी नहीं होता जब तक उसका प्रॉपर यूटिलाइजेशन न हो। खाने काबा बन गया, अब दुनिया के तमाम इंसानों तक ये पैगाम पहुंचाओ तो वो इस घर की जियारत के लिए आए, इस घर के हज के लिए आए। और हजरत इब्राहिम उसी मक्का मुकर्रमा के उसी खाने काबा के सहन में खड़े, जिस खाने काबा के सहन में खड़े हो तो अल्लाह के रसूल ने भी एक ऐलान रिसालत किया, एक ही जगह एक ही हालत। इसलिए कि जो लोग ज्यादा साइंस जान लेते वो कुछ ऐसी मैसेज छेड़ देते कि अगर इलाके अलग अलग तो कहा जाए कि यहाँ से आवाज की लहर का जाना आसान था, वहां से आवाज की लहर का आना मुश्किल, वही खाने काबा तक रहे हजरत इब्राहिम उस पत्थर पे खड़े हो रहे जो आज के मकाम इब्राहिम के नाम से हर मोमिन और मोमिना के लिए जियारत की जगह, और सिर्फ इतना कहते हैं कि अल्लाह के घर का हज करने आओ। सारी दुनिया के हर इंसान ने इस आवाज को इस तरह सुना कि रिवायात इस्लामी जो शिया और सुन्नी दोनों के यहाँ पाई जाती, तो उन लोगों ने भी सुन लिया जो अभी पैदा भी नहीं हुए या माओ के रहम में थे या बाप के सुल्म में थे। कभी जब हम खाने काबा जाती तो ये नहीं कहते हैं कि अल्लाह हमें हज का शौक है हम आ रहे, हम कहते हैं लब्बैक तूने बुलाया था हम हाजिरी दे रहे। वो हजरत इब्राहिम की आवाज, हजरत इब्राहिम अपने रुतबे में कितने ही बलंद क्यों ना हो बहरहाल पैगंबर के बाद आते हैं। वही खाने काबा का शहर, इस शहर में एक ऐसा नबी जिसकी अजमत में कोई शक नहीं लेकिन अजमत के एतबार से एक दर्जा कम, वो एक आवाज देता है तो सारी दुनिया एक वक्त में उस आवाज को सुन लेती, बल्कि जो लोग अभी दुनिया में नहीं आए उनके कान तक भी आवाज पहुंच जाती। और दूसरा नबी जो अजमत में इस नबी से भी ज्यादा अफजल, जो इस नबी का भी सरदार, वो इसी खाने काबा के शहर में खड़ा होकर अगर आवाज देना चाहे तो कौन सी चीज रुकावट बनेगी उसकी आवाज को फैलाने में। लेकिन खुदा ने इब्राहिम को हुक्म दिया, पैगंबर को उल्टा हुक्म दिया। इब्राहिम को हुक्म दिया कि सारे इंसानों को एक वक्त में हज की दावत दो, और पैगंबर को हुक्म दिया कि इस्लाम की दावत एक वक्त में नहीं दी जाती, मरहला पर मरहला दी जाती, पहले करीब उसके बाद उससे दूर उसके बाद उससे दूर। इब्तदाई में पैटर्न सेट हो गया, इब्तदाई में तरीकेकार बन गया कि जब दीन को फैलाया जाता तो आगाज करीब तरीन फर्ज से किया जाता, और इसी को अगर आप बदल ले इसी को आप बदल ले तो ये इस्लाम की तमाम नेकियों का उसूल बनेगा। अभी तक तो मैंने बात अर्ज की थी कि ये तबलीग के हवाले से पैगंबर को हुक्म दिया गया, क्योंकि ये आयतें कुरान में मौजूद है। तबलीग के हवाले से हुक्म दिया गया कि इस्लाम कहाँ से करना, मगर इसी बात को आप और फैला तो खाली तबलीग में इस्लाम के हर वक्त इस्लाम के हर मसल इस्लाम की हर नेकी इस्लाम के हर वाजिब के लिए यही हुक्म है। वो वाकया तो मैं अक्सर सुनाता रहता हूँ जो बजाहिर आज के कॉन्टेक्स्ट से जरा बाहर है, मगर बाहर पहले तो ये समझाना है ना कि आखिर इतना ज्यादा क्यों जोर दिया जा रहा है औलाद की तरबियत के हवाले से। हर नेकी को यही उसूल है। एक मोमिना तो किरा बनी इसराइल के किसी नबी के जमाने का शौहर का इंतकाल हो गया। अक्सर इसाले सवाब की मजलिस में ये वाकया मैं पढ़ता हूँ, लेकिन दरअसल ये इसाले सवाब का वाकया नहीं है, ये तरबियत औलाद का उसूल भी वाज़ेह हो रहा। इंतकाल हो गया शौहर का, पुराना जमाना गुरबत ज्यादा सुना, बड़ी मुश्किल से ये बेवा औरत जिंदगी गुजार रही, न इसका शौहर कोई असासा छोड़ के, न ही खानदान इतना माली एतबार से मजबूत, रोटी रूसी सूसी रोटी और चटनी के साथ दिन और रात गुजारे जा रहे हैं। अगर निशानी एक बेटा है कोई 8-9 साल का, लेकिन माँ के पास खाने तक के लिए कुछ नहीं, तो बाकी और ज्यादा उसकी क्या तरबियत की जाए। लेकिन इतना इस मोमिना को पता, ये बात जरा सी वजाहत के साथ आइंदा इतवार की मजलिस में आ रही, मौजू वहां भी यही रहेगा, लेकिन ये वाला नुकता जरा वजाहत के साथ, जो बात इस मोमिना को पता कि मरने वाला जिस दुनिया में भी जाता जिंदा लोगों की मदद का मोहताज रहता, ताल्लुकात कट नहीं जाते कब्र में जाने से, ताल्लुकात मिट नहीं जाते आउट ऑफ साइट आउट ऑफ माइंड इस्लाम में नहीं चलता, सुना घर में खाने को कुछ नहीं है लेकिन किसी ना किसी तरह से हर शबे जुमा एक खाना ऐसा माकूल था जो एक आदमी का पेट भर सके मस्जिद में भिजवा देती, कि कोई मुसाफिर कोई गरीब उलवतन कोई गरीब उख्तियार आया होगा। लेकिन ये इतना नहीं मिल पा रही कि मैं जो रूसी सूखी रोटी चटनी के साथ दिन और रात गुजार अपने शौहर की खिदमत कर रही, तो शौहर को इसका सवाब मिल भी रहा है कि नहीं। ऐसा ना कि मैं इतनी जहमत उठाऊं और पता चले कि वहां कोई चीज पहुंची नहीं रही। हाँ, एक शबे जुमा अल्लाह ने उसकी ख्वाहिश पूरी कर दी, इधर खाना तैयार करा के बेटे के जरिए से मस्जिद में भिजवाया और वापिस आके बिस्तर पे लेटी है और सोई कि ख्वाब में शौहर नजर आ गए, पता नहीं कितने हफ्तों के बाद। और घबरा के इसने पहला सवाल वही किया जो उसके जहन में पहले हफ्ते से चला आ रहा, क्या मेरे शौहर जो कुछ मैं तेरी खिदमत करती क्या तुझे उसका कोई अजर सवाब मिला? और शौहर ने कहा मैं इसीलिए अल्लाह से खुसूसी इजाजत लेकर तेरे ख्वाब में आया हूँ ताकि तेरा शुक्रिया अदा कर सकूं। मुझे खुद भी मालूम था कि मैं छोड़ के क्या गया, जब मैं कुछ छोड़कर ही नहीं गया तो मुझे कोई तवक्को भी नहीं, خدا معلوم کتنی زحمت تو نے اٹھائی، لیکن آج جو تحفہ تو نے بھجوایا وہ نہ صرف یہ کہ مجھے ملا، بلکہ اس کی وجہ سے بڑا فائدہ ہوا، اتنا عذاب کم ہو گیا، اتنا ثواب بڑھ گیا. یہ جملے سارے کے سارے تیسال ثواب کی مجلس ہی میں ان کی تشریح ہو تو مزہ آتا ہے، آج کے ٹاپک میں گنجائش بھی نہیں. خیر، باقی ساری چیزوں نے تو اس عورت کو مطمئن کر دیا، ایک لفظ ختم ہے. یہ جو شوہر نے کہا کہ آج جو تحفہ تو نے بھجوایا، آج کا کیا مطلب؟ تیرے انتقال کے بعد سے لے کے آج تک کوئی شب جمعہ ایسی نہیں گزری کہ میں نے ناغہ کیا کہ لفظ آج. گھبرا کے پوچھا آج کیا مطلب؟ میں نے ہر شب جمعہ بھجوایا. اب حیران ہونے کی باری شوہر کی، اور وہ حیران ہو کر کہتا یہ کیسے ممکن، مجھے تو اس سے پہلے نہ کوئی اطلاع ملی نہ کوئی فائدہ ملا، آج ہی کے دن اللہ نے اطلاع بھی دی اور اس کا فائدہ بھی دیا. اب شوہر اور بیوی پریشانی کی حالت میں، وہ ادھر یا ادھر، آنکھ تو کھل چکی. اور اس پریشانی کا حل اسلام نے ہمیشہ بتایا، بس الو اعلیٰ ذکر ہے کن تم لا تعلمون، جو مسئلہ سمجھ میں نہ آئے تو جاننے والوں سے کانٹیکٹ کرو. اس زمانے میں نبی وقت موجود، ایک مرتبہ نبی وقت کے پاس جانا چاہا مگر رات بہت زیادہ گزر چکی تھی، سوچا کہ نبی کے پاس تو صبح جاؤں گی، پہلے اپنے بیٹے سے دریافت کر لوں. یہ بھی ہو سکتا کہ آج مسجد میں کوئی ایسا اللہ والا آیا ہو، اتنا نیک اور مقدس و مقرب الہی بندہ، تو اس کے کھانے کی وجہ سے یہ ثواب میرے شوہر کو ملا. لیکن جب بیٹے سے دریافت کرتی ہے کہ کسے یہ کھانا دیا، تو بیٹا نہ صرف یہ کہ روتا بلکہ بار بار یہ کہتا ہے کہ اماں غلطی آج ہو گئی، آئندہ یہ غلطی نہیں ہوگی. ارے بیٹا، میں تو پوچھ رہی ہوں کہ یہ کسے دے کے آیا، اور وہ بار بار غلطی کی بات کر رہا. جب تین چار مرتبہ نیند سے اٹھے ہوئے بچے نے ایک ہی جملہ دہرایا تو اب ماں چونکی، کچھ راز لگ رہا. اب تک تو وہ سمجھ رہی تھی کہ کچی نیند سے اٹھایا گیا، اس لیے سمجھ ہی نہیں پا رہا ہے بچہ کہ میں پوچھ کیا رہی. گھبرا کے کہا کون سی غلطی؟ تو اماں پہلے تو یہ بتا دو کہ تجھے پتا کیسے چلا کہ آج کا کھانا میں نے کھا لیا؟ کس نے تجھے بتایا؟ نہ کوئی دیکھنے والا تھا، نہ کوئی خبر دینے والا تھا، میں نے بڑی احتیاط کے ساتھ یہ کھانا کھایا. حیرت اور بڑی، بیٹا کیا مطلب؟ کہا کہ اماں ہر شب جمعہ یہ کھانا لے کے میں مسجد میں جاتا تھا، جو بھی وہاں مسافر تھا اسے کھلا کیا تھا، لیکن آج میں ضبط نہ کر سکا، صبر نہ کر سکا، برداشت نہ کر سکا. کھانا لے کے چلا، جسے خود سارے ہفتے روسی سوکھی روٹی اور چٹنی مل رہی، وہ بھی اتنی نہیں کہ پیٹ بھرے، اور اس کے ہاتھ لذیذ ترین اور بہترین غذا کھلوائی جائے، اور وہ ابھی اتنا چھوٹا سا بچہ کب تک ریزسٹ کرے گا؟ کتنی اس کی ریزسٹنس پاور ہوگی؟ اتنا ہفتے بھی صبر کر گیا تو بہت کر گیا، آج ایک بار وہ برداشت نہ کر سکا، گھر سے نکلا، راستے میں کسی کونے کو ڈھونڈ کے بیٹھا، سارا کھانا کھایا. اب جو ماں اگلی صبح نبی وقت کے پاس جاتی اور کہتی ہے کہ یا نبی خدا، ذرا یہ ماجرا تو سمجھائیے کہ جب تک میں مسافروں کو کھلاتی رہی میرے شوہر کو اس کا کوئی ثواب نہیں ملا، اور جس دن میرے بیٹے نے غلط بیانی کر کے خود یہ کھانا کھا لیا تو اس دن میرا شوہر خواب میں آ کے یہ بتاتا ہے کہ ثواب بھی ملا، گناہ بھی معاف ہوا، یہ عدیہ بھی وہاں پہنچا. تو نبی خدا نے وہی جواب دیا تو جو فارسی کا محاورہ بھی بنا، اول خیش بادہ درویش، پہلے گھر والے ہوتے ہیں اس کے بعد باہر کی باری آتی ہے. یہ کون سی چیریٹی، یہ کون سی خیرات، یہ کون سی نیکی کہ اپنا بیٹا بھوک سے تڑپ رہا اس یتیم کو پاتے میں رکھ کر یہ تلاش کیا جائے کہ اس شہر میں آج کون مسافر آیا. تو نیکی کا اصول یہ جو یہاں سے طے ہوا، یہ اصول وہی جو میں نے شروع میں مثال دی کہ ساری کائنات کے لیے رسول بن کے آنے والا آغاز اپنے گھر والوں سے کرنا، تو یہ نیکی کے ہر مسئلے میں چلتا. اور اس میں سب سے بڑی نیکی جو اسلام نے بتائی وہ ہے امر بالمعروف اور نہی عن المنکر، پیغام حق کو پہنچانا، دین کے پیغام کو پہنچانا. وہ کہا کہ اس کا آغاز بھی تمہارے گھر سے ہوگا، یہ نہ ہو کہ ایران اور سوڈان اور شمال اور جنوب اور امریکہ اور برطانیہ اور دنیا کے سارے ممالک میں تمہارے ذریعے سے پیغام حق پہنچ رہا اور تمہاری اپنی اولاد اس سے محروم ہو. تو جو فیصلہ نیکی کے حوالے سے سیٹ کیا گیا، اور جو اصول پیغمبر کی اس رسالت کے حوالے سے جو وما ارسلناک الا رحمتا للعالمین کی آیت بتا رہی کہ ساری کائنات کے لیے، جو مریخ کے لیے بھی ہے، جو مشتری کے لیے بھی ہے، جو کسی اور سولر سسٹم کے لیے بھی ہے، جو کسی آؤٹر گیلیکسی کے لیے بھی ہے، لیکن آغاز ہوگا اپنے گھر والوں اور خاندان والوں سے. یہی چیز جب ہمارے الفاظ میں چلی تو اس کا نام بنا تربیت اولاد. اور نہ صرف یہ کہ پیغمبر کی رسالت کا آغاز بالکل جہاں سے اسٹارٹنگ اور بگننگ ہے وہیں سے یہ بات طے پا گئی کہ گھر والے پہلے ہیں، باہر والے بعد. بلکہ پیغمبر کی زندگی کے آخری مرحلوں یہی پیغام دوسرے انداز سے آ گئے. बात एक ही, मैसेज एक ही, लेकिन यहाँ इस तरह समझाया वहाँ उस तरह समझाया, या ये कह दिया जाए कि शरीयत में कोई हुक्म देने के दो तरीके हैं, एक अमल के जरिए होता है, एक सदान के जरिए होता। आज अमल के जरिए बताया कि रसूल तक को देखो कि स्टार्टिंग और बिगिनिंग कहाँ से ले रहे, और आखिरी जिंदगी में पैगंबर ने अपनी जबान के जरिए इसको वाजे किया। वह हदीस भी सुन लीजिए, वहां ऐसी हदीस कि आदमी का सारा जिस्म का उठता अगर उस हदीस को तवज्जो से सुने। हर गुना कबूल है, मगर ऐसा गुना, वो क्या गुना? आइए अब तीसरी आयत को जहन में रखते हुए बात को आगे बढ़ाया जाए। तीसरी आयत क्या है? देखो, अल्लाह यकीन रहमान भी है, रहीम भी, और अपनी रहमत नाजिल करने को तैयार भी, लेकिन अल्लाह की रहमत उसे मिलेगी जो रसूल को राजी करेगा। जाऊस वस्तफुरुल्लाह वस्तफरलहुमुर रसूल। देखो रहमत खुदा, चाहे कुरान में 114 दफा तो बिस्मिल्लाहिर्रहमानिर्रहीम ही आ गया, इसके अलावा भी खुदा ने अपनी रहमत का बहुत ऐलान किया, मगर मिलेगी उसे ये रहमत के जो रसूल को अपने आप से राजी करे, जो रसूल को अपने आप से खुश करे। तो कौन रसूल को राजी करता, कौन रसूल को खुश करता? एक हदीस, बहुत ही वाज़े हदीस। पहला जो मैंने पैगाम दिया उसको जरा समझाना पड़ा दो आयतों को मिलाकर, मगर ये तो इतनी टू द पॉइंट और वाज़े हदीस कि आगे से बहस करने की गुंजाइश नहीं है, सिर्फ डरने और घबराने का मरहला था। आदमी का जिस्म का पुटता जब पैगंबर का आखिरी जुमला सुनता, और वो ये कि अल्लाह का रसूल मदीने के एक बाजार से गुजर रहा, पैगंबर की निगाह पड़ी कि मदीने के बच्चे वहां खेल रहे, और जैसे ही मदीने के बच्चे पैगंबर को नजर आए, पैगंबर की आंखों के सामने जैसे कोई और मंजर आ गए। हमें मालूम अल्लाह का रसूल और हमारे आइम्मा आने वाले जमाने को भी इस तरह से देखते हैं कि जैसे मौजूद जमाने। ये शख्सियतें तो बहुत अजीम, हम तो मीसा में तमार, रुशैद हजरी, अबीब इब्ने मुजाहिद जैसे अफराद को जानते हैं कि जो आने वाले जमाने के हालात बता सकते हैं। पैगंबर ऐसा लगा कि मदीने के उस वक्त के बच्चों को देखा और पैगंबर को कोई और बच्चे याद आ गए। अभी अभी अय्याम अज़ा खत्म हुए, उसमें कभी मरसिए, कभी सलाम, कभी सोच, कभी मजलिस, अक्सर वो वाकया था कि जब एक साल मदीने में बारिश नहीं हुई और मदीने वालों ने पैगंबर से कहा था कि आप हमारे लिए दुआ करें, और पैगंबर खुद दुआ करने के बजाय हुसैन को लेके गए थे और उनके जरिए दुआ करवाई, और जब बारिश को देख के मदीने वाले खुश हो रहे थे तो पैगंबर रो रहे, लोग पूछ रहे थे कि खुशी के मौके पर रोना क्या, तो कहा कि मुझे वो मंजर याद आ रहा कि जिस हुसैन की वजह से आज मदीने वालों और उनके बच्चों प्यास के आलम में पानी पाया, इन्हीं की औलाद होगी जो मेरे हुसैन और उसकी औलाद से पानी को बंद करे। एक मंजर को देख के दूसरा मंजर याद आ जा रहा। आज भी ऐसा ही लग रहा कि मदीने के बच्चों को हंसी खुशी खेलते देख रहे और अल्लाह के रसूल को मुस्तकबिल याद आ रहा। कौन सा मुस्तकबिल? अल्फाज सुन लीजिए, औलाद आखिरी जमात मिन आबाएह। पैगंबर फरमाते वैल हो, वैल अरबी का एक ऐसा लफ्ज है जिसके कई माने, तबाही के लिए भी आता, अजाब के लिए भी आता, जहन्नम के कुएं का नाम भी कुरान में भी कई जगह इस्तेमाल हुआ। महाराज वैल औलाद आखिरी जमात, अफसोस उस तबाही पर जो आखिरी जमाने के बेटों पर आई, मिन आबाएहिम, और ताज्जुब यह है कि उनके अपने पेरेंट्स और वालिदैन के जरिए से आई। अगर बीच का एक जमाना ऐसा गुजरा कि जब कोई आदमी ये सोच भी नहीं सकता था कि वालिदैन अपनी औलाद को तबाह करें, मगर आज भी हम आंखों से देख रहे हैं तो हमें इतना ताज्जुब नहीं, और जिस मजमे में पैगंबर ये जुमला इरशाद फरमा रहे उसे भी ताज्जुब नहीं था। क्यों? इसलिए कि ये वो अरब थे जिन्होंने अभी अभी वो बाप देखे थे जो अपने हाथ से अपनी बेटियों को जिंदा दफन करते, चुनाचे उनके जहन में वही बात आई। मुशरिकीन उस वक्त जितना मजमा भी रसूल की चारों तरफ मौजूद था, सबने मिलकर कहा क्या ये अल्लाह के रसूल, क्या ये मुशरिक वाली जहन होंगे जो अपनी औलाद को तबाह करेंगे? पैगंबर ने फरमाया कल मिन आबाएहिम मुस्लिमीन। हाँ, ये जुमला उस जमाने के मुसलमानों को भी तड़पा गए। कौन मुसलमान? जो उस बाप को देख चुके थे जो अपने हाथों से बेटी को जिंदा दफन करता, मगर ये तो उन्होंने सोचा भी ना था जो पैगंबर ने फरमाया। नहीं, बल मिन आबाएहिम मुस्लिमीन, یہ مشرق اور کافر اور بت پرست اور ظالم اور جنگی والدین نہیں ہوں گے, یہ مسلمان والدین ہوں گے, یہ کلمہ پڑھنے والے والدین ہوں گے, یہ اپنے آپ کو امت رسول میں سمجھنے والے والدین ہوں گے. اب تو کسی کی عقل قبول ہی نہیں کر رہی کہ رسول کا کلمہ پڑھ کر امت رسالت میں شامل ہو کوئی باپ یا کوئی ماں ایسی ظالم اور ایسی وحشی کیسے ہو سکتی کہ اپنی اولاد کو اپنے ہاتھوں تباہ کر دے. پیغمبر کو سمجھانا پڑا. جملے تو پہلے تین جملے تو بہت آسان, جو اصل جملہ اس روایت میں ہے جس کے لیے میں نے کہا تھا کہ آدمی تڑپ اٹھتا ہے, گھبرا جاتا ہے, کانپ جاتا ہے, وہ آخری جملہ. پیغمبر اسلام فرماتے ہیں, اب پہلے تو سوال یہ کیا جا رہا کہ کیا سوال, باپ اپنی اولاد کو کیسے تباہ کرے گا؟ کہا لا یعلمونہم شیئا من الفرائض. سنو, یہ تباہی اس چیز کا نام کہ یہ اپنی اولاد کو فرائض دین اور واجبات کی تعلیم نہیں دیں گے, دین نہیں سکھائیں گے. دین نہ سکھانا اولاد کو تباہ کرنا, خصوصیت کے ساتھ ایک مسلمان کے اعتبار, کیونکہ مسلمان اصول دین میں پانچویں اصل قیامت کو مانتا. جس طرح سے آج کے والدین اپنی اولاد کو دنیاوی تعلیم نہ دے اس کے لاد و پیار میں لگا رہے, تو ہم کہتے ہیں کہ تم اولاد سے محبت نہیں کر رہے, اس کو اسپائی کر رہے, اس کو تباہ کر رہے, اس کا مستقبل برباد کر رہے. اسی طرح اگر کوئی اپنی اولاد کو دین کی واجبات کی تعلیم نہیں دے رہا تو اولاد کو مستقبل تباہ ہو رہا. یہ دنیا کو چھوڑی ہمارا مستقبل ہے, یہ تو 70 سال 80 سال 90 سال کی ہے. فیوچر تو اسے کہتے ہیں جو 1 ملین 2 ملین 5 ملین 10 ملین یا انڈیفینٹ پیریڈ کے لیے ہے. قرآن نے کہا کہ وہاں ہمیشہ ہمیشہ رہنا ہے. لا یعلمونہم شیئا من الفرائض, قیامت کو نہ ماننے والا جو جملہ دنیا کے اعتبار سے استعمال کرتا, ان والدین کو دیکھ کر جو لاڈ اور پیار میں اپنی اولاد کو تباہ کر دیتے, نہ اسے تہذیب و تمیز سکھاتے, نہ اسے دنیاوی تعلیم دلاتے. اللہ کے رسول وہی جملہ آخرت کو ذہن میں رکھ کے ارشاد فرما رہا, وہ والدین اپنی اولاد کو تباہ کریں گے کس طرح سے, جو فرائض دین میں سے اس کو کچھ نہ سکھائیں. اور عجیب بات یہ کہ آدمی جس کے لیے قربانی دے رہا وہ بھی راضی نہ ہو اس قربانی پر, تو اس کا فائدہ کیا ہوا؟ یعنی جس کے لیے آدمی اتنی زحمت اٹھا رہا, اکثر یہی ہوتا کہ جی مولانا اولاد کتنے بوجھ ایک وقت میں اس پہ ڈالے, اسے اسکول کا بھی پڑھنا, اس کو ٹیوشن بھی لینا, اسے کھیل کود کا کچھ ٹائم بھی چاہیے, اس کو تھوڑی دیر ٹی وی بھی دیکھنا, ہر وقت تو آدمی بور ہو جاتا ہے. اس کے بعد وقت کہاں بچا کہ ہم اس کے لیے دین کا کوئی وقت نکالیں یا دین کی تعلیم کے لیے اس کے لیے ٹائم دیں؟ اتنی لمبی چوڑی آلریڈی پہلے سے بھری ہوئی فہرست آپ نے پیش کر دی کہ بولنے والا بھی بولے تو کیا بولے, وقت رکھا ہی نہیں اس کے اندر. لیکن سوال یہ پیدا ہوتا کہ جس کی محبت میں یہ سارے ڈبیٹ آرگومنٹ ایکسکیوزز لاجک دلیلیں لائی جا رہے ہیں, کیا وہ اس پہ راضی ہے کہ راضی نہیں, کیا وہ اس سے خوش, کیا وہ اپنے والدین کی تعریف کر رہا؟ کیا ہاں بھائی, دنیا کے سارے والدین برے ہوں گے, میرے باپ نے میرے ساتھ بڑی نیکی کی کہ مجھے اس طرح سے یونیورسٹی کی تعلیم میں لگائے رکھا کہ نماز بولنے کے قریب بنا پھٹکنے دیا. الحمدللہ اس کے نتیجے میں بڑا کامیاب ہو گیا, اس کے نتیجے میں میرے لیے ہر طرح سے بہتری. کیا یہ اولاد راضی ہوئی؟ جیسے سنیا بھری صادق آل محمد امام جعفر صادق علیہ السلام, میں نے پہلی حدیث کو اس لیے روک دیا کہ یہ بھی سمجھ میں آ جائے کہ جس کے لیے یہ سیکریفائس کیا جا رہا ہے, قربانی دی جا رہی, وہ خود ہمیں اس کا کتنا کریڈٹ دیتا. امام فرماتے ہیں کہ سنو, اور یہ حدیث بھی ذرا سا تھوڑا سا بیک گراؤنڈ چاہتی, جس دن سے اسلام آیا ہے اس دن سے لے کے یہ حدیث ارشاد فرمانے تک اتنا زیادہ والدین کا احترام, والدین کے حقوق, والدین کی عزت, والدین کی عظمت بتائی گئی. بالکل شروع شروع میں اسلام کے جو مسئلے, بالکل شروع بگننگ, دو ہی باتیں آئیں, ایک شرک نہ کرنا, ایک والدین کا احترام کرنا. بالکل ابتدا اسلام میں نماز روزہ بہت بات کی چیز, واجبات و حرام کا پورا سسٹم بہت بات کی چیز. وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا, اور تیرے پروردگار نے پہلے دن سے یہ فیصلہ کر دیا کہ اللہ تعبد الا اياه, صرف اس کی عبادت کرو, بالوالدین احسان اور والدین کے ساتھ نیک سلوک کرو. بالکل شروع کی آیت, اور اسی آیت کی وجہ سے تو پریکٹیکل پرابلم پیدا ہوا کہ سورہ عنکبوت جو اعلان نبوت کے پانچویں سال نازل ہوا, پھر باقاعدہ اس کے اندر قرآن کو ایک الگ سے ٹاپک بنا کے یہ بات لانا پڑ, کہ اتنا جب احترام والدین سکھایا گیا تو یہی اولاد شکایت لے کے پیغمبر کے پاس آئے کہ ہم کتنا احترام کر، ہمارے احترام کا نتیجہ یہ ہے کہ والدین ہم سے شرک کا مطالبہ کر رہے ہیں. اب یہ دو حکم ٹکرا رہے ہیں، خدا نے دو ہی حکم بتائے، پہلا یہ کہ شرک نہ کرنا، دوسرا یہ ہے کہ والدین کے ساتھ نیکی کرنا، اور یہ ٹکرا رہے ہیں. پورا پورا انتبو اس کا پہلا صفحہ پڑھ لیجیے گا، اسی مسئلے کا سولوشن کہ کیا کیا جائے کہ شرک بھی نہ ہونے پائے، والدین کی توہین بھی نہ ہونے پائے. تو اس دن سے لے جس دن سے اعلان رسالت ہوا، شرط امام کی حدیث تک مسلسل والدین 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 احترام عزت عظمت احسان نیکی، اتنا زیادہ یہ موضوع بتایا گیا کہ گویا ہر مسلمان کے جیل میں یہ بات داخل ہو گئی. اور اس ماحول ایک بات میرا چھٹا امام کہتا ہے، سنو کبھی آپ سے اولاد نہ بننا. مجمع چوکا پہلے تو کچھ لوگوں نے سمجھا کہ شاید غلطی سے امام والدین کہنا چاہ رہے تھے، غلطی سے اولاد کہیں گے. یہ کوئی مومن تو نہیں سمجھ سکتا ہے کہ امام کے پاس تو ہر قسم کے لوگ آتے، تو شاید غلطی کہنا کچھ چاہ رہے ہو کچھ گئے. اکثر یہ صرف اور تنگ ہو جاتا امام کی عظمت کو ماننے والے. سترہ ربیع الاول جو گزری ہے وہ انہیں امام کی ولادت کی رات بھی ہے. وہ چونکہ کا مولا آخر والدین تو آج تک سنا جو والدین کا حق ادا نہ کرے، لیکن آخر اولاد کیا ہوتا؟ کہا اولاد آخر والدین کی طرح قیامت کے میدان میں پکڑا جائے گا اور اس جرم کی وجہ سے سزا پائے گا. یہ نہیں کہ کوئی اور گناہ کیا. کہا لیکن مولا یہ کون لوگ؟ کہا یہ وہ لوگ، یہ وہ لوگ جنہوں نے اپنی اولاد کو دین نہیں سکھائے اور وہ باتیں نہیں بتائی جس کی وجہ سے ان کی اولاد میدان قیامت میں جب لائی گئی اور نامہ اعمال کھولا گیا اور حساب کتاب شروع ہوا، اور یہ ساری چیزیں وہ جو اللہ کے رسول نے مکے کی زندگی کے شروع مرحلے میں بتائیں. یہ جملہ بار بار کہنا اچھا نہیں لگ رہا ہے، لیکن بات میں وزن پیدا کرنے کے لیے کہنا پڑ رہا کہ نمازیں بعد میں سکھائیں، روزے بعد میں سکھائیں، شراب بعد میں حرام ہوئی، بے حجابی بعد میں حرام ہوئی، میوزک بعد میں چھوڑوائی، گانے سود بعد میں حرام کیا. پہلے جو پیغامات تھے وہ یہی قیامت حساب کتاب عذاب ثواب جنت جہنم، جس کی وجہ سے قریش مکہ چل بھی گئے تھے. لیکن وہ ایک الگ ٹاپک ہے، تربیت کے اولاد کا حصہ دیجیے کہ جب یہ اولاد آئی نامہ اعمال کھلا، پتہ چلا یہ گناہ وہ غلطی، یہ گناہ وہ غلطی، یہاں شریعت کا حکم توڑا، جہاں سے اپنے نفس کے کہنے پہ چل پڑے، کبھی شراب پی، کبھی گانا سنا، کبھی داڑھی منوائی، کبھی نماز قضا کی، کبھی روزے حضم، کبھی خون کھا گئے. چنا جو ایک حساب تھا قیامت میں جو کیلکولیٹر لگا ہے، کیلکولیشن کی گئی اور کہا گیا کہ تمہارے لیے فی الحال جہنم. فی الحال میں نے اس لیے کہا کہ مومن کو ہر صورت میں آخر میں جنت میں آنا، لیکن جو گناہ کیے ہیں ان کی سزا تو برداشت کرنا، فی الحال جہنم. اور کیونکہ ہر چیز ان کی آنکھوں کے سامنے ہو رہی، اس لیے کچھ کہنے کی ہمت بھی نہیں. کہا کہ اے خدا ہم اقرار کرتے ہیں، اب ہم مانتے ہیں یہ غلطی ہم سے ہوئی، لیکن ایک ریکویسٹ ہے ہماری، اور وہ یہ ہے کہ تو عادل. اور عادل خدا کا مطلب یہ ہے کہ ہمارے ساتھ بھی عادل کر. جو گناہ ہم نے کیے تو یہ ہم نے خود سے نہیں کیے، کسی نے ہم سے کروائے، تو اے خدا جو سزا ہمیں دی جا رہی ہے وہی اس کو بھی دی جائے. اور یہ تو اسلام کا ماننا موصول ہے، الدال علی الخیر کفائل ہی والدال علی الشر کفائل. کسی کو نیکی کا راستہ دکھانے والا اسے بھی وہی ثواب ملے گا جو نیکی کرنے والے کا، اور کسی کو گناہ کا راستہ دکھانا اسے بھی وہی سزا ملے گی جو گناہ کرنے والے کی. کہا کہ ہے خدا تو عادل ہے، عدل کا تقاضا یہ کہ جو گناہ تو نے ابھی ہمارے بتایا ہم مانتے ہیں، ہم تسلیم کرتے ہیں، ہم اقرار کرتے ہیں، لیکن جس نے یہ گناہ کروایا اسے بھی یہ سزا دے. کہا کہ ٹھیک ہے، بتاؤ کس نے تم سے یہ گناہ کروائے؟ کہا کہ ہمارے والدین. فرشتوں سے کہا جاؤ ان کے والدین کو بلا کے لا. والدین آج خدا بندہ ہمیں کیوں بلایا گیا؟ کہا تمہیں تمہاری اولاد نے بلایا، اور یہ کہہ کر بلایا کہ آج تمہاری اولاد کی زندگی کی تباہی کی ساری ذمہ داری تم پر، اولاد کو تم سے کمپلیس، انہیں تم سے شکوا، ان سے تمہیں شکایت، کون سی اولاد؟ وہی جملہ یاد رکھی جس کی محبت میں ہم کہتے ہیں مولانا اتنا وقت کہاں ہے یہاں کے بیٹے اور بیٹوں کے پاس سے ہم نے دین بھی ساتھ میں سکھائے، بتا کیا ہو 24 گھنٹے میں آپ کو ایسا ٹائم ٹیبل بنا کے دے دیجیے، وہاں تو سر خجانے کی حوصلت نہیں، کیونکہ ساری چیزیں پارٹ آف دا لائف، اسکول بھی، ٹیوشن بھی، کھیلنے کا ٹائم بھی، ٹیلی ویژن دیکھنے کا ٹائم بھی، کمپیوٹر پر بیٹھنے کا ٹائم بھی. تو اب ایک مرتبہ والدین کو لایا گیا. ذرا دیکھیے میں یہ حدیث تربیت اولاد کے حوالے سے نہیں پڑھ رہا، میں یہ حدیث پڑھ رہا ہوں کہ جس اولاد کی خاطر آپ اتنی قربانی دے رہے ہیں وہ کیا کہہ رہے ہیں؟ کہا کہ ہے والد تمہیں اس وقت بلایا گیا تمہاری وجہ سے نہیں، ایسا نہیں ہے کہ تمہارا ٹرن آ گیا ہو یا تمہارا نام نامہ اعمال چیک ہونا ہو، तुम्हें तुम्हारी औलाद ने बुलवाया, इसमें बुलवाया काम को कम्प्लीट कि तुमने उन्हें तबाह किया, तुम्हारी वजह से वो स्क्वाइल हुए, तुम्हारी वजह से उनको रहमत वाले गए, यकीन नहीं आए। घबरा के कहने लगे खुदा मंदा तेरी बारगाह में आकर भी कोई झूठ बोल सकता, हमारी औलाद ये कह रही जिसके लिए हमने अपनी जिंदगी तबाह कर दी, हमने खुद जैसा तैसा खाया पिया इसे बेहतरीन से बेहतरीन खाना मुहैया किया, हमने जैसा लिबास पहना इनके लिए बेहतरीन लिबास का इंतजाम किया, खुदा बंदा हमारी तो जैसी जिंदगी गुजर गई, पढ़ा ना पढ़ा, लिखा नहीं लिखा, अंगूठा लगाया, दस्तखत किए और आपको बेहतरीन तालीम दिलवाई, अरे खुदा इसको बनाने के लिए हमने अपने आप को मिटा दिया और आज जी हमसे कंप्लेन करते कि हमने इनको बना किया, हम इनके लिए आफत मुसीबत लेके आए, इतना बड़ा झूठ और तेरी मार का है। ये याद रखिए कि कयामत का दिन कितना ही सख्त क्यों ना, जहाँ पे खुदा हिसाब किताब लेता है ना, और बहुत ही नर्म माहौल, हर कहने वाले को कहने की इजाजत है, जो तुम्हारे दिल में रख दो, कोई सख्ती नहीं होगी। अब इधर इन्होंने तो कह दी, अपना पॉइंट पेश कर दी, खुदा कहेगा औलाद से तुमको तो कंप्लेन तुम्हारी, तुमने वालिदैन का जवाब सुन ली। उन्होंने कहा खुदाबंदा इसी जवाब में तो हमारी कंप्लेन, वालिदैन ने ये तो बता दिया कि उन्होंने हमें कैसी फूट दी, ये तो बता दिया हमारी क्लोथिंग कैसी, ये तो बता दिया हमारे लिए मकान कितना शानदार बनाया, ये तो बता दिया हमें तालीम कितनी अच्छी दिलवाई, ये तो बता दिया कि हमारी खातिर मसल कैसा माइग्रेशन लिया, किस जहमतें परेशानियां, मगर इसके बाद तो फुल स्टॉप है ना। खुदा बंदा ये जितनी चीजें इन्होंने बताई इन सब का ताल्लुक हमारी दुनिया की 50, 60, 70, 80 साल की जिंदगी से है, लेकिन इनसे ये पूछ कि इसके आगे इन्होंने हमारे लिए क्या किया, जो हमारी हमेशा हमेशा की जिंदगी, जो हमारी आखिरत की जिंदगी, जो हमारे कयामत की जिंदगी। खुदा बंदा 5 साल की जिंदगी को बनाने के लिए इतनी लंबे चौड़े एहसाना और हमेशा हमेशा की जिंदगी को नजरअंदाज किया, अब तू ही इंसाफ कर, अब तू ही फैसला कर, देखना जी कि इमाम आखिर में क्या फरमाते हैं। भाई हर आदमी अपने पास अपनी हर गलती के लिए कोई ना कोई आर्गूमेंट रखता, हर एक के पास एक्सक्यूज होते, वालिदैन ने अपना स्टेटमेंट दे दिया, औलाद ने अपना स्टेटमेंट दे दिया, फैसला करने वाला जज परवरदिगार किसका फेवर कर रहा। इमाम फरमाते जो खुदा दोनों की बातें सुनने के बाद कहेगा कि अरे औलाद तुमने जो कहा वो सही कहा, हक कहा, तुम्हारा पॉइंट पहली जाए तुम्हारी बात सही है, चुनौती के वाले गए इनके अपने अमल को इस गुनाह की वजह से जो तुम्हें तबाह करके इन्होंने किया, तुम्हारे साथ उसी जहन्नम में जाएंगे कि जहाँ तुम जा रहे हो। वालिद है, वालिद है, इमाम फरमाते इसका नाम है और आखे औलाद, औलाद का अदा न करने की वजह से जो बाप और जो माँ जहन्नम के अंदर जाता है। अगर इस हदीस के फौरन बाद एक और बहुत अहम हदीस, लेकिन पहले असली हदीस से मुकम्मल हो जाए, ला युअल्लिमूनहुम शैअन मिन अल-फराइज, पैगंबर फरमा रहे आखिरी जमाना, और लफ्ज ऐसा लेके आ गए कि वो जो इस्लाम का अहम तरीन टॉपिक है तरबियत औलाद, ये याद रखिए ये तरबियत औलाद किसी खास जमाने के लिए वाजिब नहीं, जैसे नमाज, क्या नमाज आखिरी जमाने वालों के लिए, बीच के जमाने वालों के लिए नहीं, रोजा जिस तरह नमाज, जिस तरह रोजा, जिस तरह हज, जिस तरह दीगर वाजिब, हर जमाने वाले के लिए, उसी तरह से तरबियत औलाद भी हर जमाने वाले के लिए, मगर पैगंबर ने खास तौर पर चुना इंतखाब किया आखिरी जमाने के वालिदैन, क्यों, उसकी भी एक वजह थी, कहा कि आखिरी जमाने के वालिदैन किस तरह अपनी औलाद को तबाह करेंगे कि ला युअल्लिमूनहुम शैअन मिन अल-फराइज, जो जिम्मेदारी खुद से कि अपनी औलाद को दीन सिखाओ, सुनाई सिखाओ, जो हुक्म अल्लाह ने अपने हबीब को दिया, हम कौन से पैगंबर से बड़े हैं कि हमको उससे एग्जम कर दिया जाए, लेकिन कोई फराइज दीन नहीं सिखाएंगे, लेकिन यहाँ तक भी चल जाता पैगंबर फरमाते इसके बाद कैसे जाए, वह इजा अल्लमो मनाऊ हो मनो, और अगर औलाद औलाद खुद भी नेक होती, हर आदमी को अल्लाह ने दूसरे से अलग बनाया, वालिदैन ने कुछ नहीं सिखाया, लेकिन औलाद को खुद शौक हो गए, उसे खुद अहमियत का अंदाजा हो गया, थोड़ा कुरान थोड़ी हदीस उसने पढ़ी, खुद जाकर उसने दीन सीखना चाहा, मनाऊ मन हो, अरे जिनका काम था सिखाना सिखाएंगे तो क्या, उल्टा अगर औलाद खुद से सीख रही है उसको रोकें, उसको मना करें, उसे कहेंगे क्या तुम ये अपना टाइम वेस्ट कर रहे हो, औलाद का दीन सीखना वालिदैन के लिए खुद भी एक बड़ा प्रॉब्लम बन जाता, बाहर बड़ा प्रॉब्लम बन जाता, इसलिए कि कितने ही ऐसे वाकयात हम लोगों के साथ पेश आए, बड़ी मेहनत की, बहुत ज्यादा काम किया, तो एक नौजवान ने दाढ़ी रख ली, रख ली, यकीन कीजिए रख ली, और रख भी लेते हैं, रख ली दाढ़ी, बड़ी मेहनत, फिर वो गया छुट्टियों पर अपने वतन, वापिस आए तो दाढ़ी नहीं, ये समझ नहीं थे दाढ़ी साल के मौलाना आपकी दाढ़ी ने तो हमारे खानदान में झगड़े करवा दिए, दाढ़ी झगड़े करवा दिए होते कहा सबसे पहले तो अब्बा से मुलाकात और उन्होंने ये सर के जूता उठा लिया कि तेरी दाढ़ी सबके सामने मेरी नाक कट रही है, लोग कहते हैं कि बाप की दाढ़ी नहीं है, बेटे ने दाढ़ी रख ली तो बाप को शर्म आए वो खुद दाढ़ी रखे, ये कहा होता चुना के मजबूरन मुझे ये दाढ़ी को उतारना पड़ा, आपका मौजूद दाढ़ी नहीं जो मैंने कहा ये तो सिर्फ रिवाज हूँ दे रहा कि वालिदान इसलिए भी मना करते हैं बच्ची हिजाब करे तो माँ बजाय इसके कि उसे सबक सीखे उसे ऐसा लगता है कि मेरी तौहीन की जा रही तो ना देखिए ये बात बहुत फैल सकती है, मिसालें तो आपके सामने हैं लेकिन मैं हदीस को कम अज कम आज मुकम्मल कर एक लफ्ज को और समझाना चाहता हूँ कि ये आखिरी जमान क्यों कहा और वही हमारे आज के टॉपिक एक ऐसा लफ्ज है जिसकी वजह से सब चीजें जमा होंगी पैगंबर फरमाते और अगर खुद से सीखे तो मना करे और तीसरा मरहला ये आता और तीसरा मरहला अगर अब देखिए दूसरा मरहला क्या कि खुद से सीखा तो रोका और तीसरा मरहला ये कि जबान से ना रोका, ऐसा माहौल बना दिया कि बच्चा खुद ही डिस्करेज हो गए थोड़ा वो दिन के करीब गया था वापिस आ गए वो कैसे वो तीसरा जुमला फरमाते और जब इसे दुनिया में कोई छोटी सी चीज मिले तो वालिदैन रज़ुआन इंतहाई खुश और राजी नजर आए और अगर दीन की कोई चीज हासिल करे तो वालिदैन तवज्जो करना देखिए ये भी रोकने का एक तरीका एक तो ये रोकना होता कि कहा फंस गए कि मौलवी मुल्लाओं के हाथों वो तो तुम्हारी जिंदगी तबाह करके रहते हैं छोड़ो उनको और तीसरा ये है कि इसका कहने की हिम्मत ना पड़े तो तरीका ऐसा बनाए कि अगर ये बच्चे मसलन अब ये यहाँ की मिसालें तो नहीं है अगर ये टॉपिक है तरबियत वालिदैन इन वेस्टर्न वर्ल्ड मगर मिसालें इंडिया पाकिस्तान की सही फिर भी शायद यहाँ भी कुछ समझ में आ जाए बच्चे आ गए ए बी सी डी सीख के आ गए खुशी से फूले नहीं समाते वाले से और आ गए तो सुनाते कि देखिए हमारे बच्चे ने क्या सीखा अगर कोई इंग्लिश पोएम सीख के आ गया बाबा ब्लैक सीख गया ट्वेंटी ट्वेंटी लिटिल स्टार या स्टार की कोई और खुराफात खुशी से फूले नहीं समाते हर एक को सुनाते देखिए हमारे बच्चे ने क्या याद किया जो बच्चा उसूल दीन याद करके आ जाए जो बच्चा फुरू दीन याद करके आ जाए तवज्जो कट नहीं दी जाती है कि उसने क्या क्या कामयाबी हासिल की देखिए जो चंद मजहबी घराने उनको छोड़ के मैं आम दुनिया की बात कर रहा हूँ बच्चे ने मैट्रिक पास किया यहाँ जो भी हो लेकिन मैं वहाँ की बात करूँ बाकायदा पार्टियाँ सर्च की जाती और ये बच्चा तौज़ीह मसाइल मुकम्मल करके आया मजा ले के बाप की जबान पर इतना भी आ जाए कि शाबाश तुमने कुछ हासिल किया बच्चा फिर बच्चा वो देखता है वहाँ इंकरेजमेंट मिल रहा है यहाँ डिस्करेज किया जा रहा सुना के उसे क्या पड़ी है कि इसके बाद वो उस रास्ते में जरा आगे बढ़े पैगंबर फरमाते कि तीन किस्म के वालिदैन बने ये सुनो ये खुद कुछ भी नहीं सिखाएंगे दूसरे वो अगर ठीक किया आएगा तो उसको रोकेंगे तीसरा वो कि रोकेंगे तो नहीं लेकिन दुनिया की छोटी सी कामयाबी हासिल करे तो उससे राजी होंगे खुश होंगे हर जगह उसका तस्करा होगा और अगर आखिरत की बड़ी से बड़ी कामयाबी हासिल करे तो उसके समझो भी नहीं जाएगी मगर मगर असल जुमला तो आखिर में है जो कयामत है कयामत अलबत्ता समझदार के लिए अलबत्ता एहसास रखने वाले के लिए और इसके आराम का एक नुकसान तो ये भी है ना कि आपकी सेंसलेस पत्थर बनते रह जाता लेकिन समझदार के लिए जुमला कयामत है कुरान की तीसरी आयत को फिर जहन में लेके आई रसूल राजी हो तो अल्लाह तुम्हारे ऊपर रहमत नाजिल करेगा यहाँ पर अल्लाह का रसूल कह रहा कि जिन वालिदैन में ये तीन बातें आ जाएंगी जिन वालिदैन में ये तीन बातें आ जाएंगी तो अब क्या नतीजा क्या निकाला पैगंबर नतीजा ये निकाला इन न हो बरा हो मिलनी माना बड़ी गुम्बे उनका अमल बता रहा है कि वो मुझसे बेजार है और मैं उनसे बेजार वो मुझे बर्दाश्त करने को तैयार नहीं तो मुझे भी कोई नहीं पड़ी मैं भी उनसे बेजार पैगंबर अगर किसी के बारे में कह दे कि मैं उससे बेजार पैगंबर किसी के बारे में कह दे कि मसलन मैं उसकी शक्ल देखने को तैयार नहीं पैगंबर अगर किसी के बारे में कह दे उसका मेरा कोई रिश्ता ना रहा इससे बड़ी कोई लानत इससे बड़ी कोई आफत इससे बड़ा कोई अजाब इससे बड़ी कोई सजा मिल सकती है चाहे और कोई सजा मिले रसूल का इतना कह देना कि उनका अमल ये बता रहा कि वो उससे बेजार है तो मैं भी उनसे बेजार वहां वहां जिस शरीयत को अल्लाह के रसूल ने 23 साल इतनी जहमतें बर्दाश्त करके हमको पहुंचाए तो पत्थर किस बात फेंका करोड़ कूड़ा फेंका जाता रहा किस बात से सब्र करते रहे रास्ते में कांटे मिसाइल पर जाते रहे किस बात से पैगम्बर ये सारे मसाइल बर्दाश्त कर रहे खाने काबा में रुकू और सिजदे के आलम में ऊंट की ओझड़ी और खलाजतें ला के कुछ मुबारक से डाली जाती आखिर किसने सारे शहर जाते इतना पथराव किया गया कि पैगंबर की जूतियां खून से भर गई, आखिर पिछली फिर बदरों के और मदीने के मसायब हों के उसके बाद के सारे मराइज जिस दीन को पहुंचाने के लिए इतनी कुर्बानियां थी और जिस दीन को बचाने के लिए उसके मर्जी कुर्बानियां थी, जिस दीन को बचाने ही के लिए अपनी बेटी के घर का दरवाजा जलना बर्दाश्त किया, अपने हुसैन की शहादत बर्दाश्त की, अनवर ताहरीन के मसायब बर्दाश्त की, वो दीन पहुंचाने की जहमत है, ये दीन बचाने की जहमत है, ये पैगंबर की मेहनतों का नतीजा है ये दीन। और अगर हम इसको इतनी अहमियत देने को तैयार ना हो कि अपनी औलाद को किसे मुंतकिल करे, अपनी औलाद को इसकी तालीम दे, अपनी औलाद को इसके मुताबिक ट्रेन करे, तो यकीनन पैगंबर ये जुमला कहने को बिल्कुल हक बजाने पर कि तुम्हारा अमल बता रहा है तो मुझसे बेजार, तो खाली नाम सुना हुआ, और जो मुझसे बेजार है तो मैं उससे बेजार, जब पैगंबर बेजार होगा तो कुरान ने कह दिया रहमत खुदा की उम्मीद ना रखना, अल्लाह हर एक के लिए रहीम नहीं है, अल्लाह उनके लिए रहीम है कि जो उसके हबीब को खुश करें, जो उसके हबीब को राजी करें। अब एक आखिरी बात और, ये लेकिन बहुत अहम लेकिन होते तवज्जो दिया सर, ये आखिरी बात ये कि इस हदीस में भी एक लफ्ज आया आखिरी जमाने की औलाद, और मैंने सवाल आपसे किया कि आखिरी जमाना खास तौर पे क्यों कहा गया, तो एक इसकी वजह आज सुनिए बाकी बातें इंशाल्लाह आई मसले की अहमियत को जाने, 17 रबी अव्वल को जश्न विलादत मनाने वाले अगर इस जश्न विलादत का खुलासा पैगंबर का ये इशार निकले कि मैं तुम्हारी शक्ल नहीं देखना चाहता, मैं तुमसे बेजार हूं, कहां गई वो खुशी और कहां गया इंसान को नजात का जरा समी सहारा। तो फिर आखिरी जमाना जो पैगंबर ने कहा उसमें एक पहलू और भी आ रहा, और वो ये कि आप हजरात अगर यहां पे बैठे, यहां का मतलब ऑस्ट्रेलिया, तो फकत इस शर्त पर आपको यहां बैठने की इजाजत दी गई कि अपनी औलाद की तरबियत को हासिल ना हो। दो जुमले थोड़ा तमहीदन कहता हूं और उसके बाद अपनी तकरीर का आखिरी हिस्सा। इस साल कम अज कम शुरू की तकारीर वक्त की पूरी पाबंदी की जाएगी, इसीलिए अब तक ये तकरीर बिल्कुल वक्त में शुरू हो रही है और इंशाल्लाह खत्म भी इसीलिए वक्त पे होगी, ये पाबंदी वक्त का ख्याल रखा जाएगा कम अज कम शुरू की चंद तकारी जब नमाज मगरिब का वक्त बहुत करीब, उसके बाद हमें थोड़ा सा अपनी पॉलिसी बदलना पड़ेगी वरना नमाज मगरिब में कोई नहीं ठहरेगा। तो खुलासा ये कि ये एक जुमला खुद यार जो मैं बातें अर्ज कर रहा हूं ये जरा सी इख्तिलाफी जरूर इन मानों में कि मुख्तलिफ फराजे के फसलें मुख्तलिफ, मगर आपके जहन में खाता है किसके से आ जाए कि क्या शरीयत ने इस हवाले से क्या बात करी, किस हवाले से कि आखिरी जमाने की औलाद पर इतना जोर क्यों दिया जा रहा। और दूसरी तमहीदी बात ये कि बहुत सी बातें अभी आएंगी, आपके कुछ प्रैक्टिकल प्रॉब्लम है तरबियत के हवाले से जो मैं जानता हूं वो सब आएंगी। आज की तकरीर सुनवान की पहली तकरीर है आखिरी नहीं, कम से कम आज के बाद 8 या शायद 9 हफ्ते और ये अनुमान चलेगा। तो इससे रिलेटेड जो प्रॉब्लम आपके जहन में मुझ तक पहुंचाइए तो सही, अगर आपका फिर जाए जवाब की तवक्को ना करें। अच्छा आप सुनिए जो जुमला मैं कह रहा था कैसे कहते बीच में बात कर दे, और वो इतना सा जुमला कि वालिदैन की भी दो किस्में हैं, तो बहुत सारी किस्में, लेकिन जिस मुल्क में रह रहे हैं नेशनलिटी के अतबार से दो किस्में, ऐसे वालिदैन जो पैदा ऐसे इलाके में हुए माहौल उनका ऐसा, वहां पे थोड़ी सी रियायत है, ये जुमला सुनिएगा, अगर कि उसको मैं समझा नहीं पाऊंगा लेकिन गालिबन समझाने की जरूरत है। एक तो वो है कि अल्लाह ने उसे पैदा ही किसी एक इलाके में किया, और एक वो है कि जिसने अपनी मर्जी और खुशी से किसी दूसरे इलाके की सिटीजनशिप या नेशनलिटी कबूल की, इसीलिए हमारा मौजू खाली तरबियत के वालिदैन नहीं है, तरबियत के औलाद नहीं है, तरबियत के औलाद इन वेस्टर्न कंट्री। हो सकता है कि आपके बाद की जनरेशन के लिए मसाला सारा सब बदल गया, तो यहीं पैदा हो, लेकिन जो पैदा कहीं और हुआ और उसने अपनी मर्जी और खुशी से किसी और इलाके की नेशनलिटी या सिटीजनशिप ली हो या परमानेंट रेजिडेंस लिया, उसका मसाला अलग हो जाता पहले वाले आदमी। शरीयत के एतबार से बात कर रहा हूं, नाती माने न माने उसकी मर्जी, और ये बहुत अहम फर्क है, इसे जहन में रखिएगा। खुसूसियत के साथ जब आप आयतुल्लाह सिस्तानी की वो किताब पढ़े और कोड ऑफ प्रैक्टिस ऑफ मुस्लिम जिंदा में, तो आप वहां बहुत ज्यादा ये फर्क सोचिए कि अगर एक आदमी किसी मुल्क में पैदा होता اس پر اس ملک کے قوانین کو ماننا اس طرح سے واجب نہیں جس طرح سے اس آدمی نے واجب کیا ہے جو کسی دوسرے ملک کا ویزا لیتا ہے, ریسیڈنسی لیتا ہے یا نیشنلٹی لیتا ہے, اور آدمی معلوم کا چکرا بھی جاتا ہے. یہ ہمارا مرکز کیا کہہ رہا ہے کہ اگر تم نے آسٹریلیا کا ویزا لیا تو یہاں کے ہر قانون کو ماننا پڑے گا, سوائے اس قانون کے جو شریعت سے کھلم کھلا ٹکرا رہا ہے. اچھا ٹریفک کے قوانین بھی بعض اوقات اس میں آ جاتے ہیں. اور فرق یہی کہ اگر ہم کسی ایک ملک میں پیدا ہوئے, ہم نے اپنی خوشی سے وہاں کی نیشنلٹی نہیں لیا, نہ بائی برتھ مل گئی, لیکن جس نے اپنی خوشی سے لی, ایک ایگریمنٹ میں سائن کیے, ایک فارم کو فل کیا جس میں شاید یہ جملہ ہو کہ صرف یہ سٹیزن شپ دی جاتی ہے کہ آپ کو یہاں کے سارے قانون ماننا, آپ کانٹیکٹ کر رہے ہیں, اس کی مخالفت حرام, چاہے کافر ملکی سے کیوں نہ ہو, چاہے غیر مسلم مملکت ہی سے کیوں نہ ہو, یہ تو بنیادی مسئلہ. لیکن اس وقت اس مسئلے کی تفصیل میں نہیں جانا, تربیت کی اولاد بات ذہن میں رکھیے گا کہ ہر وہ آدمی جو پیدا کسی اور ملک میں ہوا ہے اور پھر یہاں پہ آ رہا, ایک ہی شرط پر اسے یہاں آنے کی اجازت, شریعت کی بات کر رہا ہوں, کہ وہ یہ ذمہ داری قبول کرنے کو تیار ہو کہ میں اپنی اولاد کو دینی نقصان نہیں پہنچنے دوں. ورنہ اپنے ملک میں پیدا ہو کر کسی بھی دوسرے ملک کی نیشنلٹی لینا حرام. ہاں یہ مسئلہ اتنا ذرا سخت ہے کہ میں اپنی عادت کے برعکس کتاب سے کچھ مسئلے پڑھ کے آج کی تقریر ان مسائل پہ ختم کرنا چاہتا ہوں. عام طور پہ میں کتاب ہاتھ میں لے کر پڑھنے کا عادی نہیں, خود مجھے بہت زیادہ جھنجھلاہٹ یا گھبراہٹ ہوتی, لیکن مسئلے کی اہمیت جو وہی کتاب ہے جدید فقہی مسائل آیت اللہ سیستانی کی, جو اس وقت میرے ہاتھ میں اردو زبان میں, اس لیے کہ اس کے اندر سے پڑھنے میرے اوپر یہ اعتراض نہیں آ سکتا کہ مولانا انگریزی سے پڑھ رہے ہیں, ہو سکتا ہے کہ سمجھ نہ پائیں, اس لیے کہ آپ حضرات کی انگریزی بہت اچھی ہے, میری انگریزی بہت بری, تو اسی لیے میں نے کتاب ہی لے لی جس کا اردو ٹرانسلیشن ہے الفقہ للمغتربی, آیت اللہ سیستانی کے جدید ترین مسائل جو ویسٹرن کنٹریز کے لیے, انگریزی ترجمہ ہوا کوڈ آف پریکٹس فار مسلم انڈیپینڈنس, اردو ترجمہ ہوا جدید فقہی مسائل, اور اس میں سے میں صرف تین اور چار مسئلے بتا رہا ہوں تاکہ اس سے آپ کو اندازہ ہو کہ تربیت اولاد کا موضوع پاکستان کے اس مومن کے لیے اتنا مشکل نہیں ہے جو وہیں پیدا ہوا, جتنا مشکلات کے لیے ہے کہ جو وہاں یا انڈیا میں یا کسی اور ملک میں پیدا ہو کے اپنی مرضی سے یہاں پہ آئے. بہت ہی مختصر اور سرسری اس کا ٹاپک اس کتاب کے بالکل شروع ہیڈنگ یہ ہے کہ غیر مسلم ممالک کی طرف ہجرت اور ان میں داخل ہونا. تو پہلے تو اس میں معصومین کی حدیثیں دی گئیں کہ کسی غیر اسلامی ملک میں رہنا کتنا بڑا گناہ بن جاتا, کیونکہ میرا ٹاپک اس وقت خالی مسائل کو بتانا, اس لیے صرف دو تین مسئلے اس کتاب میں سے پڑھ رہا ہوں تاکہ یہ اندازہ ہو کہ ایک آسٹریلین گورنمنٹ یا یو ایس گورنمنٹ یا یو کے کی گورنمنٹ کے رول ہوں گے کہ ان اس کرائٹیریا پہ پورے اترو تب تمہیں اجازت ہے یہاں پرماننٹ ریزیڈنسی یا سٹیزن شپ, اور ایک شریعت کی طرف سے کرائٹیریا دیا گیا. سوال نمبر دو پوچھا یہ گیا, مسئلہ نمبر دو لکھتے ہیں کہ مومن کے لیے غیر مسلم ممالک کی طرف سفر کرنا جائز, بشرط یہ کہ اس سفر سے اس پر اور اس کے افراد خانہ اور فیملی ممبر کے دین پر کوئی منفی اثر یا نیگیٹو ایفیکٹ نہ پڑنے کا یقین ہو کہ ہمارے فیملی ممبرس کے اوپر کسی قسم کا کوئی نیگیٹو اثر نہیں پڑے گا. سوال نمبر مسئلہ نمبر تین مسلمان کے لیے غیر مسلم ممالک میں قیام کرنا جائز, بشرط یہ کہ نہ تو فی الحال اور نہ ہی فیوچر اس کی اور اس کے فیملی ممبر کے لیے شریعت کے عمل کرنے میں رکاوٹ ہو. مسئلہ نمبر چار اگر غیر مسلم ممالک کی طرف خالی سفر کرنے رہنا تو بہت بات کا مارا گا, خالی سفر کرنے سے مسلمان کے دین کو نقصان پہنچتا ہو تو یہ سفر حرام ہوگا, چاہے یہ سفر مشرق کا ہو یا مغرب کا, یعنی چاہے آپ آسٹریلیا آئیں اور چاہے آپ امریکہ جائیں. سفر کا مطلب خالی سیاحت, چھوٹا سا سفر جو بھی کے لیے گھومنے جا رہے ہیں, تجارت ہو یا حصول علم ہو کہ جی وہاں کی یونیورسٹی میں داخلہ لینے جا رہے ہیں, چاہے ان ممالک میں قیام یا ریسیڈنسی عارضی اور ٹیمپریری ہو یا دائمی اور پرمننٹ, ان سب پر ایک ہی حکم. مسئلہ نمبر پانچ اگر بیوی کو یقین کہ شوہر کے ساتھ سفر پہ جانے سے میرے دین کو نقصان پہنچے گا تو اس کے لیے شوہر کے ساتھ سفر کرنا حرام. یہاں شوہر کی بات نہیں چلے گی کہ شوہر کہہ رہا چلو, تو بیوی کہے کہ میرے لیے شوہر کی بات ماننا واجب. چاہے باقی چیزوں میں واجب ہو کے نہ, یہاں تو لکھا کہ بیوی کے لیے حرام ہے شوہر کے ساتھ جاتا ہے تو چلا جائے. مسئلہ نمبر 6, اگر اولاد کو جو بالغ ہو چکے اس بات کا یقین ہو کہ میں اپنے باپ کے ساتھ جاؤں گا یا ماں کے ساتھ جاؤں گا یا دوستوں کے ساتھ جاؤں گا تو مجھے دینی لحاظ سے نقصان پہنچے گا, تو ان کے ساتھ سفر کرنا حرام. چاہے ویسے باپ کی بات ماننا ضروری, چاہے ویسے احترام والے کا ماں لازم, لیکن اگر باپ یا ماں کے ساتھ بھی دین کو نقصان پہنچے گا تو یہ سفر کرنا حرام. اب یہ جو 5 مسئلے آپ کا تھا, یہ کتاب آپ پڑھیے گا ضرور, میں اس سے پہلے بھی ریکمینڈ کر چکا ہوں, لیکن آپ ہی حضرات سے بات چیت میں اندازہ ہوا کہ پڑھنے کا ایک موقع شاید بہت کم لوگوں کو ملا. اب 5 مسئلے جو آئے, خود جانا, تعلیم اور تجارت کے لیے جانا, گھر والوں کو لے کے جانا, بیوی کے لیے شوہر کے ساتھ جانا, اولاد کے والے میں ایک لفظ بار 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 آ رہا ہے دینی نقصان. تو کیا چیز ہوتی ہے دینی نقصان؟ مسئلہ نمبر 7, خود آیت اللہ سیستانی فرماتے ہیں دینی نقصان سے فقہا اور مجتہدین کی مراد یہ کہ انسان کسی فعل حرام کا مرتکب, چاہے وہ گناہ صغیرہ ہو چاہے وہ گناہ کبیرہ ہو, چاہے گناہ صغیرہ ہو رہا ہو اس وجہ سے چاہے گناہ کبیرہ, جیسے شراب پینا, زنا کرنا, مردار کا گوشت کھانا, تمام کا تمام گوشت, خنزیر نہیں کھائے, خنزیر تو زیادہ بڑا گناہ ہے, مردار ہر وہ گوشت جو غیر اسلامی طریقے سے ذبح کیا گیا, کوئی بھی نجس مشروب پینا یا اس قسم کے دیگر حرام, یا کوئی واجب ترک ہو جائے جیسے نماز, روزہ, حج یا دیگر واجبات. یعنی خلاصہ یہ کہ اگر ایک حرام کام بھی ہو رہا اور ایک واجب بھی چھوٹ رہا تو یہ سارے مسئلے اس کے اوپر اپلائی ہو رہے ہیں کہ نہ خود جا سکتا ہے, نہ بیوی شوہر کے ساتھ جا سکتی ہے, نہ اولاد والدین کے ساتھ جا سکتے ہیں, نہ پرمانینٹ قیام کر سکتے ہیں, نہ تجارت کے لیے آگے جا سکتے ہیں, نہ سیاحت کے لیے جا سکتے ہیں, نہ علم حاصل کرنے جا سکتے ہیں. سوال نمبر 8, مسئلہ نمبر 8, اگر کسی مسلمان کے لیے نان مسلم ممالک کا سفر ضروری ہو جائے, لفظ آیا ہے ناگزیر ہو جائے, اسے بچ نہیں سکتا, مثال کے طور پر اپنے ملک میں یقینی موت ہے, اس سے بچنے کے لیے بیرون ملک سفر کرنا پڑے اور اسے معلوم ہو کہ اس سفر میں مجھے دینی نقصان پہنچے, ایک طرف موت ہے اپنے ملک, ایک طرف دینی نقصان ہے نان مسلم ملک, فرماتے ہیں کہ ایسی سفر, ایسی صورت, یہ سفر جائز تو ہے مگر صرف اتنی دیر کرنا ہے جس سے ضرورت پوری ہو جائے. جیسے ہی مجھے موت نظر آ رہی تھی اس کا امکان کم ہو گیا, یہ ختم ہو گیا, فوراً یہ سفر ترک کر دے رہا. اب یہ مثال کے طور پہ دے رہے ہیں علاج, کہ ایسی بیماری جس کا علاج اپنے ملک میں ممکن نہ ہو اور جانا پڑے تو جیسے ہی علاج مکمل ہو ویسے واپس آنا. سوال مسئلہ نمبر 9, جس مسلمان نے اپنے وطن کو ترک کر دیا اور غیر مسلم ملک میں رہائش یا شہریت اختیار, چاہے ریسیڈنسی ہو چاہے سٹیزن شپ, جس وقت ہی اسے یقین ہو جائے کہ اب اس ملک میں مزید قیام سے میرا یا میری اولاد کا دینی نقصان ہوگا, اس کے لیے اسی وقت واجب ہے کہ اپنے وطن واپس آئے. وطن شروع میں گئے تھے یا مسئلہ نہیں معلوم تھا یا اس وقت ایسا کوئی امکان نظر نہیں آ رہا تھا, لیکن رہائش یا سٹیزن شپ لینے کے بعد جس وقت اسے یہ نظر آ جائے, یقین ہو جائے کہ اب مزید قیام سے دینی نقصان ہوگا, اسی وقت اس کے لیے واجب ہے کہ اپنے وطن واپس آ جائے. ہاں شرط یہ ہے کہ موت کا خطرہ نہ ہو. دنیا میں بعض ایسے ممالک, مسلمان ممالک جہاں صدام جیسوں کی حکومت ہے مسئلہ, تو وہاں یہ ہے کہ موت کا خطرہ وہ نہ ہو یا اتنی مشقت نہ اٹھانا پڑے کہ جس کو برداشت کرنا ممکن نہ ہو. اگر واپس جانے میں اتنی زحمت تو برداشت کرنا ممکن نہ ہو, لیکن یہ بھی آپ نے نہیں چھوڑا, ورنہ آدمی تو ہر چیز کو کہے گا برداشت کرنا ممکن نہیں, یہ وہ رکشے میں سفر کرنا میرے لیے بہت مشکل ہو گیا, کمر میں پین شروع ہو جاتا, یہ نہیں کہا. یعنی ایسی حالت ہو جائے جس میں جان کے خوف سے مردار کھانے کی اسلام نے اجازت دی, یعنی واپس جانے میں اتنی تکلیف ہو جیسے جس موقع سے شراب اور مردار حلال ہو جاتا. یہ صرف اس لیے کہ ہر زحمت کو آپ زحمت نہیں کہہ سکتے, اتنی زحمت اگر ہو رہی ہے واپس جانے سے کہ جس میں مردار اور شراب حلال ہو جاتی تو یہ آپ مزید اس سے کر سکتے ہیں. فرماتے ہیں کہ اگر یہ جتنی وجوہات بتائی دے اس کی وجہ سے سفر اگر حرام ہو گئے پھر بھی یہ جا رہا, اس کے اندر فرض کیجیے بیوی بھی آ گئی تو پتا ہے کہ سفر حرام ہے پھر بھی جانا, مثلاً بے حجابی کرنا پڑے گی, اولاد آ گئے پتا ہے سفر حرام ہے پھر بھی کر رہا, تو جو گناہ ہے وہ اپنی جگہ. فرماتے ہیں اس کا پورا سفر سفر ایک گناہ شمار ہوگا, یعنی اس دوران اسے نہ نماز سفر کرنے کی اجازت ہے نہ روزہ. اب تو یہاں تو تجارت وغیرہ ذہن میں رکھیے, یا فرض کیجیے کہ میلبرن سے آپ چار دن کے لیے سجو نہیں دے مسافر نہیں, آپ کو نماز پوری پڑھنا, اگر میلبرن میں آپ کا قیام خراب ہو رہا اور رمضان میں گئے تو آپ کو روزہ رکھنا, اللہ کوئی فیسلٹی نہیں دے رہا اور گناہ کی شدت بتا رہا کہ تمہارے سفر کو سفر ہی نہیں مانا جا رہا. گناہ اپنی جگہ, نمازیں بھی پوری پڑھنا ہے روزے بھی پورے رکھنا ہے, اس لیے کہ حرام سفر نماز اور روزہ افطار کرنے کا حق ہی نہیں. اور اس کے بعد یہ فرماتے ہیں کہ دو تین مسئلے گھر کے وقت غالباً پورا ہو گیا. ہاں آئیے یہ فتوے تو دے دیا آیت اللہ سیستانی, لیکن اس کے بعد مومنین نے اپنے مسئلے پوچھنا شروع کی کہ آپ کا فتوا تو یہ, ہمارے پرابلم یہ. ذرا دیکھ لیجیے سوال جواب ہے تین چار منٹ کے. سوال یہ ہے کہ یورپ امریکہ یا اس قسم کے دوسرے غیر اسلامی ملک, وہاں مسلمان یہ محسوس کرتا, توجہ سے سنیے گا, کہ آہستہ آہستہ گریجولی وہ اس دینی ماحول سے دور ہو رہا جس میں اس کی اپنی تربیت ہوئی. مثلا نہ تو اسے اذان کی آواز سنائی دیتی, نہ وہ قرآن کی تلاوت کی آواز سنتا, نہ ہی اپنے وطن میں رہنے سے مقامات مقدسہ کی زیارت اسے نصیب ہوتی. سوال کا انداز بتا رہے کہ کسی علاقے مسلمان نے کیا کہ کربلا چلے گئے, نجف چلے گئے, یہ ساری چیزیں اسے نصیب نہیں ہو رہی, اور رفتہ رفتہ وہ ان چیزوں سے دور ہو رہا. کیا یہ جو چیزیں اس کو نہیں مل رہی, اذان کی آواز, تلاوت قرآن, اسے بھی دینی نقصان سمجھا جائے گا؟ اور جو دینی نقصان پہلے گزر گیا کہ جہاں دینی نقصان ہو وہاں سفر حرام, جواب دیتے ہیں کہ نہیں, یہ وہ دینی نقصان نہیں ہے کہ جس کی وجہ سے دوسرے ملک کی ریزیڈنسی حرام ہو جائے. کہ خالی اگر اذان سننے کو نہیں مل رہی, تلاوت قرآن نہیں مل رہی, ہم کربلا کے رہنے والے تھے وہ روزہ کی زیارت نہیں ملتا, یہ نہیں, اس سے حرام نہیں ہوگا. البتہ اگر نقصان یہ ہو کہ وقت گزرنے سے آدمی کا دینی جذبہ کمزور ہونے لگے, کیا مطلب خود بتا دیں, یعنی اس کی نظر میں بعض واجبات کا ترک ہونا معمولی بات کرنے لگے, ارے بھائی اتنا تو چلتا ہے ایک آدھ واجب ترک ہو گئے, یا بعض حرام کاموں کا انجام دینا اس کو اتنا بڑا دھن آنے لگے. اس لیے مثلا پاکستان میں کسی کے ہاتھ میں شراب پیش میں بھر پڑنے لگتا ہے, یہاں وہ احساس فرماتے کمزور ہو گئے, یہ نہیں کرے مٹ گئے, کہہ رہے ہیں اذان نہیں سنائی دے رہی, قرآن کی آواز نہیں آ رہی, یہ دینی نقصان نہیں, پھر آپ رہ سکتے. لیکن اگر اس سے دینی جذبہ کمزور ہو گئے, یعنی واجبات کا ترک ہونا ایک معمولی بات لگ, سارے واجبات میں ایک بھی واجب کا ترک ہونا, یا کچھ حرام کاموں کا ارتکاب ایک معمولی بات لگے, اور انسان کو یہ اندازہ ہو کہ اگر میں اس ملک میں رہوں گا تو میرے طویل قیام سے یہ والا دینی نقصان پہنچے گا, واجبات و حرام ذرا معمولی رہ جائے, اس صورت میں ان ممالک میں مزید قیام اب جائز نہیں. سوال نمبر دو, بعض اوقات یورپ اور امریکہ رہنے سے ایسے حرام کام ہو جاتے ہیں کہ اگر ہم اپنے اسلامی ملک میں ہوتے تو یہ حرام کام نہ ہوتے, کیونکہ ان ممالک کی عام زندگی روٹین لائف ایسے مناظر پیش کرتی ہے جو حیجان آور ہوتے ہیں, اور انسان اگر حرام کی طرف رغبت نہ بھی رکھتا ہو پھر بھی اس سے کچھ نہ کچھ حرام صادر ہو جاتے ہیں. تو جو روٹین لائف میں چاروں طرف حرام کام دیکھتے ہیں, فی الحال تو آپ محفوظ ہیں, لیکن مثلا سمر آ جائے تو بہت کچھ دیکھیں گے, تو لیکن ونٹر بھی کم نہیں ہے, تو کیا یہ بھی دین نقصان ہوگا کہ ہمیں حرام کا شوق نہیں مگر سارا طرح کی زندگی میں کچھ ایسے حرام ہو رہے ہیں؟ فرماتے ہیں جی ہاں, یہ بھی دینی نقصان. البتہ اب یہ دیکھیں, البتہ اگر جو پہلے حرام اس سے ہو رہا وہ گناہ صغیرہ اب بار بار نہ ہو رہا تو یہ دینی نقصان شمار نہیں ہوگا. یعنی گناہ تو ہے, آسٹریلین سٹیزن شپ کو چھوڑنا سب حرام ہے گناہ کی وجہ سے نہیں, جب دینی نقصان, یہ لفظ یاد رکھیے گا. کیونکہ فتووں میں اکثر آپ پڑھیں حرام اگر آپ سے ہو رہا ہو اس کی وجہ سے سٹیزن شپ یا ریزیڈنسی نہیں چھوڑ رہا دینی نقصان. تو فرماتے ہیں کہ اگر گناہ صغیرہ اس سے ہو رہے لیکن بار بار نہ ہو تو یہ حرام ہے دینی نقصان ہے, یعنی اس کی وجہ سے ملک چھوڑنا واجب نہیں. لیکن اگر گناہ کبیرہ ہو رہے تو ہر آدمی جانتا ہے گناہ کبیرہ کیا, جو نہیں جانتے ہیں تو یہاں اس 6 مہینے کی توفیق میں گناہ کبیرہ اپنی جگہ پا گیا ہے. سوال نمبر آخری سوال, سوال تو ابھی تعداد ہے لیکن میں وقت بھی دیکھ رہا ہوں اور آپ حضرات کی حالت بھی دیکھ رہا ہوں, اس لیے بہت مختصر بات ہے. فرماتے ہیں اگر غیر مسلم ملک کوئی مبلغ یا عالم تبلیغ کی نیت سے آ رہا مگر یہاں اس کے لیے بھی چانسز پیدا ہو رہے کہ وہ پہلے حرام میں پڑ سکتا, تو کیا علماء اور انچر کے لیے ان ممالک میں مزید قیام کرنا, اب تو آ گیا ہے لیکن مزید قیام کرنا حرام ہوگا, اور کیا تبلیغ کو چھوڑ کے وطن لوٹنا واجب ہوگا؟ جواب وہی جو پہلے والے میں گزرا, اگر اتفاقی طور پر اس عالم بعض گناہ صغیرہ میں مبتلا ہونے کا خطرہ ہو اور یہ یقینوں کے معاملہ گناہ صغیرہ سے آگے نہیں بڑھے گا تو اس عالم دین کے لیے قیام کرنا حرام نہیں. تو اسپیشل مسئلہ نہیں, وہی جو پہلے گزرا کہ گناہ صغیرہ اگر اتفاقاً ہو رہا ہے تو وہ حرام نہیں, یعنی حرام تو ہے لیکن اس کی وجہ سے رہنا حرام نہیں. سوال اگر غیر مسلم ملک میں رہنے کو اپنے بارے میں یقین کہ مجھے کوئی نقصان نہیں ہوگا لیکن اولاد کے دینی نقصان کے چانسز ہو, لفظ چانسز کو اور دیجیے گا, تو کیا ان شہروں میں قیام حرام؟ جواب جی ہاں, یہی ہو خود اس آدمی کے لیے بھی, یعنی اولاد کے لیے کو رکھنا بھی حرام ہے اور یہی حکم اس کے لیے بھی ہے کہ اگر اولاد کو دینی نقصان کے چانسز ہو تو وہاں رہنا حرام. سوال اگر کسی آدمی کو, اچھا اب اس کے بعد 2-3 سوال ایسے ہیں کہ جس کا تعلق آپ حضرات سے ڈائریکٹ نہیں ہے, لیکن ایک ہی سوال کہ کیا ایسے غیر مسلم ملک میں قیام جائز ہے؟ کیونکہ یہ ہم لوگوں کے حوالے سے مسئلہ پیش آتا ہے تو یہ بھی سن لیں, جہاں سڑک اسکول ٹیلی ویژن اور دیگر جگہوں پر مختلف حرام کام دیکھنے کو ملتے ہیں اور ہمارے لیے یہ ممکن ہے کہ ہم واپس اسلامی ملک میں آ جائیں لیکن یا تو کچھ مالی نقصان ہوتا ہے اور یا پھر کچھ اور ایسی پریشانیاں ہوتی جس کی وجہ سے ہم یہ حرام دیکھنے کے باوجود یہیں رہنا چاہتے ہیں, اور یہ بھی امکان ہے کہ شاید ہماری وجہ سے یہاں کچھ تبلیغ ہو جائے اور ایسے واجبات اور حرام کی طرف لوگوں کو مسلمانوں کو متوجہ کریں گے کہ اگر ہم نہ ہو تو شاید لوگوں کے علم میں نہ آئے, کیا اس کی وجہ سے قیام جائز؟ فرماتے ہیں بہرحال تبلیغ کی وجہ سے قیام جائز نہیں, اگر غیر مسلم ملک میں قیام کی وجہ سے نہ موجودہ زمانے میں نہ آئندہ اپنے اور اپنی اولاد کے دین میں رکاوٹ نہیں بنے گی تو یہ قیام جائز, اور اگر ابھی یا آگے کبھی دین میں رکاوٹ ہوگی تو یہ قیام جائز نہیں, چاہے وہ تبلیغ بھی کر سکتا پھر بھی یہ قیام جائز نہیں. اب یہ 8-9 مسئلے اور میں نے 3-4 مسئلے اور چھوڑ دیے, اور ان مسائل سے پہلے آیت اللہ سیستانی نے اسی کتاب جدید فقہی مسائل آپ کچھ حدیثیں بھی معصومین کی لکھی, یہ سب کو مزید پڑھیے گا اور ان سب کا لطف لباب اور خلاصہ ایک جملہ, اور وہ یہ کہ اگر ہم پاکستان میں پیدا ہوئے اور پاکستان میں رہتے وہاں سے رہنا ہمارے لیے حرام نہیں ہوگا چاہے اولاد کی تربیت کریں کہ نہ کریں, وہاں پہ ہماری رہائش اور وہاں پہ ہمارے قیام کا کوئی تعلق تربیت کے اولاد سے نہیں, یعنی تربیت کے اولاد وہاں ایک الگ واجب ہے اور رہنا ایک الگ واجب ہے, لیکن ہر وہ آدمی جو کسی مسلم ملک کا قیام ترک کر کے غیر مسلم ملک میں آ رہا اور الفاظ جوڑا چاہے ایز اے ٹورسٹ آئے چاہے فار بزنس پرپز آئے چاہے ایجوکیشن کے لیے آئے چاہے رہائش یعنی ریزیڈنسی کے لیے آئے چاہے سٹیزن شپ کے لیے, اس کے لیے فقط اس شرط پہ اجازت دی جا رہی کہ وہ اپنی اور اپنی اولاد کی دینی تربیت کا انتظام کرے. تو بہت ہی نمایاں اور واضح فرق ہو گیا ان لوگوں کی ذمہ داریوں میں جو کسی اسلامی ملک میں رہ رہے ہیں اور ان لوگوں کی ذمہ داریوں میں کہ جو ویسٹرن کنٹریز میں آ چکے ہیں کہ یہاں آنے کی اجازت فقط اس شرط سے ملی, یعنی اگر یہ شرط پوری نہ کی تو بظاہر یہ ڈبل جرم کر رہا ہے اور بظاہر یہ دوہرا گناہ کر رہا ہے. اپنے ملک کے اندر یہ ذمہ داری پوری نہ کرنا باقی واجبات کی طرح ایک واجبات کا طرز. اس لیے تربیت اولاد ان ویسٹرن کنٹریز بہت زیادہ اہم موضوع. پوری پوری اس میں ان لوگوں کو توجہ دینا جنہیں ایک بات پر یقین ہے کہ اگر اللہ اور رسول ہیں تو یہ سچے بھی ہوں گے, اور اگر یہ سچے بھی ہیں تو جس قیامت اور آخرت کی خبر دے کے گئے ہیں وہ قیامت اور آخرت بھی برحق ہے. اگر وہ برحق ہے تو یہاں کا وہ فائدہ جو وہاں پہ نقصان پہنچا ہے اس سے بڑی حماقت کوئی نہیں. یہاں کا فائدہ جو وہاں پہ نقصان پہنچا اور یہاں کا نقصان جو وہاں فائدہ پہنچا ہے اس سے زیادہ عقل مندی اور دانش مندی کا کوئی کام نہیں. یہ تقاضا ہے اگر رسول اور اللہ کو سچا سمجھتے. لیکن سب سے بڑا اس میں جو خطرہ ہے وہ صرف اولاد کے حوالے سے. چنانچہ آج تو ایک انٹروڈکشن کا اس موضوع کا, اور یہ جملے کی وضاحت نہیں کہ ویسٹرن کنٹریز کی شرط کیوں لگا دی گئی, اصل ٹاپک ہے. انشاءاللہ مختلف پہلوؤں سے آئندہ اتوار اور اس کے بعد والے اتوار کو موضوع آگے بڑھے گا. پروردگارہ تجھے محمد و آل محمد کا واسطہ کہ ہمیں جہاں پہ بھی ہم قیام کر رہے ہیں یہاں خود بھی اور اپنی اولاد کو بھی دینی ماحول کے مطابق زندگی گزارنے کی توفیق عطا فرما. پروردگارہ ہم خود بہت کمزور ہیں, کبھی شیطان کے شر میں اور کبھی زمانے اور حالات کی وجہ سے گمراہ ہو جاتے ہیں. محمد و آل محمد کی اس محبت کا واسطہ کہ باقی ہمارا کوئی عمل خالص ہو کے نہ ہو, یہ محبت اہل بیت یقیناً خالص عمل ہے. اس خالص عمل کے وسیلے سے آخرت کے تمام مشکل مراحل کو ہمارے لیے آسان بنا. خداوندہ ہمارے تمام مرحومین خصوصاً حاضرین محفل مومنین اور مومنات کے خاندان کے تمام مرحومین کی مغفرت فرما. خداوندہ صاحبان ایمان خصوصاً اس درس میں موجود مومنین اور مومنات کو ان کی تمام دنیا اور آخرت کی مصیبتوں اور پریشانیوں کو بتفعل محمد و آل محمد دور فرما. رزق اور اولاد کی پریشانی سے ہر مومن اور مومنہ کو محفوظ فرما. ظہور امام نے تاجیل فرما.